سبسکرائب کریں.
الحمد لله نحمده ونصلي على رسوله الكريم اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وانه لتذكرة للمتقين وانا لنعلم ان منكم مكذبين وانه لحسرة على الكافرين وانه لحق اليقين فسبح باسم ربك العظيم. سورہ الحاقہ کی یہ آخری آیات ہیں. میں ابھی سفر سے آ رہا ہوں, گھر بھی نہیں گیا, پشاور سے اترا اور سیدھا نماز میں پھر ممبر پہ آ کے بیٹھ گیا. انسان تتلیوں کی طرح ہوا میں اڑ رہا ہے, پہلے زمانے میں اس کا تصور بھی نہیں تھا. اللہ تعالی نے, اللہ کو معلوم تھا نا آبادی بڑھ جائے گی, تو آبادی بڑھنے سے مسائل بڑھنے کے بجائے کم ہونا شروع ہو گئے. یہ بھی اللہ کی قدرت کی ایک دلیل ہے. اللہ بتاتے ہیں کہ تمہاری کیلکولیشن غلط ہو جاتی ہے, مجھ پہ اعتماد کرو, مجھ پہ توکل کرو, میں نے پیدا کیا ہے تو میں غافل نہیں ہوں. کافر یہ سمجھتا ہے کہ اللہ پیدا کر کے بھول رہا ہے, اس کو پتہ ہی نہیں ہو کیا رہا ہے. اللہ اپنی قدرت کے کرشمے دکھاتا ہے کہ میں پیدا کر کے غافل نہیں ہوں. زمین میں نے کتنی اسپیس رکھی, کتنی خوراک رکھی, سب مجھے پتا ہے. اس حساب سے بندے مارکیٹ میں آتے رہیں گے, تمہیں اس میں ٹانگ اڑانے کی ضرورت نہیں ہے. اب دیکھو, ہزار سال پہلے کا کوئی سائنٹسٹ ہوتا جو بڑا عقل مند ہوتا, وہ کیلکولیشن کرتا ایک ہزار سال کے بعد آبادی اتنی بڑھ جائے گی تو بڑے مسائل کھڑے ہوں گے اور لوگوں کا بیڑا غرق ہونا شروع ہو جائے گا. لیکن دنیا میں آبادی بڑھنے سے مسائل زیادہ ہونے کے بجائے مسائل کیا ہو گئے, کم ہو گئے. ایجادات ہوتی رہی. اب کتنا بڑا مسئلہ تھا پشاور سے کراچی پہنچنا, پرانے زمانے میں بہت بڑا مسئلہ تھا یا نہیں تھا؟ گدھے گھوڑوں پہ آتے, پیدل آتے, آبادی بڑھ گئی, ایجادات بھی اسی حساب سے بڑھ گئی. وہ بہت بڑا مسئلہ بہت چھوٹا سا مسئلہ رہ گیا. کیا خیال ہے, تھنگ ہڑ کے بندہ پہنچ جاتا ہے. تو بتانے کا مقصد ہے اللہ پہ اعتماد اور اللہ پہ توکل. ہر چیز کیلکولیشن سے نہیں ہوتی. کیلکولیٹر لے کے بیٹھے رہتے ہیں, اتنی آمدن, اتنے خرچے, اتنے بچے, اتنے بیگم, اتنے فلانا, اتنا ڈمکانا, اور ڈپریشن میں جاتے رہتے ہیں بیٹھ کے. تو اس لیے دنیا میں سکون اسی کو ملے گا جو اللہ کو یاد رکھے گا. یہ بھی قرآن جو ہم نے پڑھا ہے نا, اسی کا حاصل ہے. الا بذکر اللہ تطمئن القلوب. قرآن کہتا ہے اللہ کو یاد کرنے سے دلوں کو سکون ملتا ہے. بعض لوگ کہتے ہیں ہم تو ذکر کرتے ہیں پھر بھی ہمیں سکون نہیں ملتا. او بھائی, تم ذکر کرتے ہی نہیں ہو, تم تو رٹے رٹائے چند الفاظ پڑھتے ہو. اللہ کو یاد کرنے کا مطلب کیا ہے؟ ذکر بھی اس میں داخل ہے, لیکن اصل مطلب کیا ہے؟ دیکھو, اصل مطلب یہ ہے کہ آپ پہ کوئی کیس ہو گیا اور اب آپ کو خطرہ ہے کہ مجھ پہ کیس ہو گیا, میں عدالت میں جاؤں گا اور میری ایسی کی تیسی ہو جائے گی. جب آپ کو عدالت کے کٹہرے میں لے کے جا رہے ہوں, آپ خوشی میں ہوگے, ٹینشن میں ہوگے؟ ٹینشن میں. جج جب کچھ لکھ رہا ہوگا آپ کی ٹینشن بڑھ رہی ہوگی. لیکن جج کا فون آ گیا اور اس نے آپ کو پہلے بتا دیا, میں تیرا چاچا ہوں, کرسی پہ بیٹھا ہوا ہوں, بے فکر رہ, تجھے کچھ ہونے والا نہیں ہے, ٹینشن نہیں لینا. یا میں تیرا ابا ہوں, فرض کر لو ابا آپ کے بیٹھے ہوئے ہیں عدالت کی کرسی پہ, پھر آپ ٹینشن فری. پاکستان کی بات کر رہا ہوں, ہر جگہ کی بات نہیں کر رہا, اور پاکستان میں بھی سارے جج ایک جیسے نہیں ہیں. ان ججوں کی بات کر رہا ہوں جو میرا بیان نہیں سنتے, بہت نالائق ہیں نا, نہیں سن رہے بیان, پھر وہ جو ہم جو مرضی بولے ان کو. اور جو اس وقت میری اسپیچ یہ والا کلپ سن رہے ہیں تو وہ اس کی ہم بات ہی نہیں کر رہے, وہ تو سن رہے. تو جج صاحب بیٹھے ہوئے ہیں, وہ آپ کے کیا نکلے, آپ کو پہلے پتا ہے میرے ابا ہیں. اب آپ ٹینشن فری. اب لوگ آپ سے کہیں گے کہ یار آپ کے اس اطمینان کی وجہ کیا ہے, آپ پہ اتنا بڑا کیس ہے اور اتنی خطرناک سزا ہو سکتی ہے آپ کو, لیکن آپ کو تو ذرا بھی ٹینشن نہیں ہے. آپ کہو گے مجھے اپنے ابا کو یاد کرنے سے سکون ملتا ہے. بذکری ابا یطمئن قلبی, یوں کہو گے آپ. بذکری ابی, عربی میں کہیں گے بذکری ابی, اردو میں ابا ہی کہہ دو اس کو. بذکری ابا یطمئن قلبی, مجھے اپنے ابا کو یاد کرنے سے کیا ملتا ہے؟ سکون. اب پتہ چلا الا بذکر اللہ تطمئن القلوب, خبردار اللہ کو یاد کرنے سے سکون ملتا ہے. اس مثال سے یہ آیت کا مطلب سمجھ میں آ گیا کہ نہیں آ گیا؟ جو اللہ کو یاد رکھتے ہیں کہ ٹینشن میں آپ کی کیلکولیشن غلط ثابت ہو سکتی ہے, آپ کہہ رہے ہو میری کم آمدن, یہ مسائل یہ مسائل یہ مسائل, تو بھائی اللہ ہے نا, وہ بیٹھا ہوا ہے. لوگ کہہ رہے ہوتے ہیں نا بھائی آپ آئیے ہم بیٹھے ہوئے, ہمیں کوئی ٹینشن لینے کی ضرورت نہیں ہے, سر مجھے گیٹ پہ روک لیں گے. او بھائی میں وہاں بیٹھا ہوا ہوں یار, روکے گا میرا ہی بندہ روکے گا نا. لوگ صبح شام اپنے تعلقات اس طرح استعمال کر رہے ہوتے ہیں, او یار میں بیٹھا ہوا ہوں کوئی مسئلہ نہیں ہے. تو یہ بات بھی اللہ کے بارے میں جب تک دماغ شریف میں کھوپڑی شریف میں نہیں بیٹھے گی کہ اللہ بھی عرش پہ بیٹھا ہوا ہے, وہ سارا نظام دیکھ رہا ہے, وہ غافل تھوڑی ہے اپنے بندوں سے. بھائی اب 1000 سال پہلے لوگ ٹینشن لیتے کہ یار آبادی اتنی اسپیڈ سے, اس وقت تو بہت اسپیڈ سے بڑھ رہی تھی آبادی, یار اتنی اسپیڈ سے بڑھ رہی ہے, 1 فیصد اتنے بچے, پھر ان بچوں کے بچے, پھر ان بچوں کے بچے, ابے بھائی یہ کیا ہو جائے گا, تو دنیا کیا ہو جائے گی, برباد. تو ان کو کیا پتا تھا کہ بھائی اللہ کیا ہے, بیٹھا ہوا ہے, اس نے انسان کے تابع ہر چیز کو بنا دیا پوری کائنات, اس لیے انسان کو یہ رائٹ دے دیا کہ وہ ہر چیز کو اپنے کنٹرول میں لے سکتا ہے, لیکن وہ انسانوں کو اپنے کنٹرول میں نہیں لے سکتا. مینیجر مینیجر کو کنٹرول میں لے سکتا ہے, وزیر اعظم وزیر اعظم کو کنٹرول میں لے سکتا ہے, نہیں لے سکتا, وہ اپنے ماتحتوں کو لے سکتا ہے. تو انسان کے جو ماتحت ہیں وہ جانور ہیں, ان کی نسل کو کنٹرول کر سکتا ہے انسان. کتے کراچی میں بہت زیادہ ہو گئے ہیں, کچھ دن پہلے 6 کتوں نے ایک انکل پہ حملہ کیا ہے فجر کی نماز کے, وہ زخمی کر دیا ان کو. ہم چیخ چیخ کے تھک گئے, گورنمنٹ نوٹس لے ان کتوں کی نسل کو کم کیا جائے, نہیں کر رہے. لیکن ہر تھوڑی دیر میں آپ بورڈ دو بچے دو ہی اچھے. انسانوں کی نسل کو کیا کیا جا رہا ہے, کنٹرول, جبکہ انسان کا انسان پہ اللہ نے کنٹرول نہیں رکھا کہ یہ میرا کام ہے, یہ تمہیں اس میں ٹینشن لینے کی ضرورت نہیں ہے, یہ میرا کام ہے, تم تھوڑی خدا بن کے کائنات پہ حکومت کرنا ہے. تمہیں جن چیزوں کو میں نے مسخر کر دیا تمہارے لیے, مسخر کا مطلب تمہارے کام میں لگا دیا, تم اپنے حساب کتاب سے ان کی نسل گھٹا بھی سکتے ہو بڑھا بھی سکتے ہو. بہت سے جانوروں کی نسلیں انسان نے گھٹائی ہیں اور بہت سو کی بڑھا دیں, دونوں ٹھیک ہیں. کسی مفتی نے نہیں کبھی کہا ہوگا کہ جی ناجائز ہے. ہمارے نبی نے بھی کتوں کو مارنے کا حکم دیا جب مدینہ میں کتوں کی تعداد زیادہ بہت زیادہ ہو گئی تھی, تو آپ نے حکم دیا کتوں کو قتل کرو. تو صحابہ نے اتنے کتے مار دیے کہ جو مسافر اپنے ساتھ حفاظتی کتا لے کے آتا اس کو بھی قتل کر دیتے. تو نبی نے فرمایا ما لکم ولی الکلاب, صحیح مسلم کی حدیث, تمہیں کیا ہو گیا کتوں کے پیچھے پڑ گئے ہو, بھائی یہ بھی اللہ کی ایک مخلوق ہے. مطلب یہ تھا کہ نبی نے کہا کہ میرا مطلب یہ نہیں تھا کہ نسل ختم کر دو, مطلب کیا تھا بھائی, کتے زیادہ ہو گئے تعداد تھوڑی ان کی کم کر دو. جنگل میں تو اللہ نے خود ہی ایک سسٹم رکھا ہوا ہے نسلوں کے کنٹرول کرنے کا, شہروں میں انسان نہیں کنٹرول کرنا ہے نا, جنگل میں جانوروں کی نسل کنٹرولنگ سسٹم پہلے سے اللہ نے بنایا ہوا ہے. ماہرین یہ کہتے ہیں کہ اگر جنگل میں ہرن کو کھانے والے درندے شیر چیتے نہ ہونا تو اتنے ہرن 12 سنگے پیدا ہو جائیں کہ جنگل کی گرینری ختم کر دیں. وہ سمجھ رہے ہو کہ نہیں سمجھ رہے, ساری جنگل کی گرینری کی ایسی کی تیسی, وہاں اللہ نے نظام بنایا, شیر بھی پیدا کیا, وہ کھا لیتا ہے ہفتے میں 1 آدھ, تو نسل کیا رہتی ہے کنٹرول میں. خرگوش اتنی اسپیڈ سے بڑھتے ہیں کہ جنگلوں میں اگر خرگوش کو کھانے والے کتے اور بھیڑیے اور شیر نہ ہوتے تو خرگوش ہی خرگوش ہوتے پوری دنیا میں, اتنی اسپیڈ سے ان کی نسل بڑھتی ہے, اور وہ سارے کھیتوں کی ایسی کی تیسی کر دیتے. آسٹریلیا میں خرگوشوں کا تجربہ ہو چکا ہے, एक ऑस्ट्रेलियन आया यहां से खरगोश ले गया कि यार ऑस्ट्रेलिया में खरगोश नहीं है, खरगोश भी होने चाहिए। वो खरगोश इतने फैले वो उनकी फसलों की फसलें चट कर जाते थे, हुकूमत मारते मारते थक गई, नहीं मर रहे थे, फिर बढ़ जाते। बिल आखिर कोई ऐसी मेडिसिन, ऐसी दवाएं ईजाद की गई हैं कि एक जोड़ा भी जिंदा नहीं छोड़ो, पूरी नस्ल खत्म की उन्होंने। फिर तहकीक की उनके माहिरीन ने कि पूरी दुनिया में खरगोश है, हमारे यहां क्या मसला है भाई, इतनी बढ़ गई नस्ल के खेत चट कर जाते हैं सारे ये। तो पता चला कि दुनिया में जहां भी खरगोश पाया जाता है, अल्लाह ने वहां उसको खाने के लिए दरिंदे भी उस जंगल में उसी हिसाब से पैदा किए। हमने खरगोश तो ला के छोड़ दिए, उसको खाने वाले दरिंदे नहीं छोड़े हमने। ये खुदा का बनाया हुआ निजाम है। मछलियों को देख लो आप, ये मैं बता रहा हूं आपको, तवक्कुल अल्लाह पे एतमाद और तवक्कुल समझा रहा हूं आपको, मुझे खरगोश और गधे घोड़े की मिसाल से क्या समझाना है भाई। लेकिन मकसद बताने का यह है कि जिसने कायनात को बनाया वो गाफिल नहीं है, और हम लिबरल हो गए हैं, ऐसे लिबरल हो गए हैं कि बस बिल्कुल उससे गाफिल हो गए कि खुदा तो है ही नहीं है, सब कुछ हमने ही करना है। समझते हो कि नहीं समझते हो? अब आप देख लो मछलियों में जिन जानवरों की नस्ल बहुत स्पीड से बढ़ती है, उन जानवरों में अल्लाह ने मां की ममता रखी नहीं है, क्यों पैदा इतने हो रहे हैं, अगर अम्मा उनको पालेगी वो तो सारे बच जाएंगे। अब मछली एक एक टाइम पे हजारों अंडे देती है, हम लोग गन पॉइंट पे भी फार्मी मुर्गी से इतने अंडे अब तक नहीं निकलवा पाए हैं जितनी मछली अंडे देती है, हजारों अंडे देगी। क्या करती है, अंडे देते ही पहले अपने अंडे खुद खाएगी, फिर जब उससे बच्चे निकलते हैं ना, अपने बच्चे खाना शुरू कर देती है, क्योंकि वो हजारों अगर बच गए वो तो नस्ल इतनी पहले की, समंदर में पांव रखने की जगह नहीं होगी भाई, उन मछलियों को खुराक कहां से मिलेगी। खुदा ने ऐसा निजाम बनाया भाई, इतनी स्पीड है, तो अब मां की ममता खत्म। मैंने एक्वेरियम में मछलियां पाली हैं, वो गोल्डन फिश थी ना, एक दिन उसने इतने बच्चे दिए, इतने बच्चे उड़कुट उड़ सब खा गई, तो चंद एक बच्चे हम बचा सके। इतनी स्पीड से खाना शुरू करती है ना, तभी इनको फौरन बच्चों से अलग करना पड़ता है, फौरन बच्चों से क्या कर दो अलग। तो ये अल्लाह का बनाया हुआ निजाम है, और जिन जानवरों की नस्ल बहुत स्पीड से नहीं बढ़ती, उनके दिल में अल्लाह ने बच्चे पालने का जज्बा ज्यादा रखा है कि थोड़े हों लेकिन वो पल जाएं। तो ये सब कंट्रोल किसकी तरफ से है, अल्लाह की तरफ से। और फिर अल्लाह ने इंसान के भी ताबे बना दिया, कहा कि तुम भी कंट्रोल कर सकते हो, दखल अंदाजी कर सकते हो, नस्ल को कम भी कर सकते हो और बढ़ा भी। तुम समझते हो कि भाई जितने अंडे मुर्गियां दे रही हैं वो हमारी जरूरत के लिए काफी नहीं है, तो हम खुद से भी मुर्गियों से अंडे निकलवाएंगे। तो हमने क्या किया, क्रॉस ब्रीडिंग कर करके और मुख्तलिफ किस्म के इंजेक्शन लगा लगा के मुर्गी रोज पाबंदी के साथ अंडा दे रही है, रिटायरमेंट तक अंडा देती रहती है, और उनकी नस्लें और ज्यादा बढ़ा दी हमने। ना भी बढ़ाते ना तो भी देसी मुर्गी इतनी थी कि वो हमारी जरूरत के लिए काफी हो जाती। ये खूब अच्छी तरह बात समझ लो, ये जो बहुत से लोग कहते हैं ना कि फार्मी मुर्गी ना होती तो अब देसी मुर्गी तो इंसानी आबादी की जरूरत पूरी नहीं कर सकती, बिल्कुल गलत बात है। ये बिल्कुल ऐसे है जैसे कराची में हम जब भी चाहें जहां से चाहें हमें समंदरी मछली वाफर मकदार में मिल जाती है, लेकिन ये कह के मछली की फार्मिंग को फरोख दिया गया क्योंकि ताजरों के लिए वो आसान है, उसमें तेजी से ताजरों का फायदा समंदर में कम है, मछली की फार्मिंग में ज्यादा। अब ताजरों का फायदा चूंकि उसमें ज्यादा था, अब लोग आहिस्ता आहिस्ता आ रहे हैं फार्मी मच्छी की तरफ, नतीजा क्या निकलेगा, मार्केट में फार्मी मच्छी इतनी ज्यादा फैल जाएगी कि लोग फिर कल ये बात करना शुरू कर देंगे कि समंदर की मच्छी इंसान की खुराक के लिए काफी नहीं थी तो ये फार्मी मच्छी ने आगे कमी पूरी की है। हालांकि ऐसा बिल्कुल भी नहीं है। होगा ये कि जब तिजारत उसमें लोगों को ज्यादा आसान नजर आएगी तो समंदर की टेंशन लेना लोग छोड़ देंगे, सिवाय जो लैंडलॉर्ड लोग होंगे जो अब जैसे देसी मुर्गियां खाते हैं तो अब देसी मछलियां मिला करेंगी वंस अपॉन अ टाइम। इसलिए मैं आपसे कह रहा हूं कि देसी पर रहो, फार्मी पर मत आओ, ताकि वो जो बिजनेस समंदर का चल रहा है ना, या जो जाके दरिया से शिकार करके पकड़ते हैं, वो बिजनेस तरक्की करता रहे, इसलिए फार्मी से निकालो अपने आप को। तो जो मछेरे बेचारे एक एक महीना जाके मेहनत करके लाते हैं, उनका कारोबार ठप हो जाएगा, वो भी यही करना शुरू कर रहे हैं अब कि यार हम जाके एक एक महीना समंदर में इतनी टेंशन उठाते हैं, तो बेहतर नहीं है कि हम एक तालाब बनाएं और दे तनादन मछलियां ही मछलियां। इसलिए कोशिश किसको करो, वही हम गांव देहातों में रहे, जब चाहो आपको देसी मुर्गी मिलती है, क्योंकि मुर्गियों की नस्ल बड़ी स्पीड से बढ़ती है। तो खैर असल बात की तरफ मैं आता हूं, तो अल्लाह मियां ने जानवरों का तो कंट्रोल किसको दे दिया, इंसान। इंसान तो मकसूद कायनात है, वो एक दूसरे को अपने कंट्रोल में नहीं ले सकता। वो सिर्फ इतना कर सकता है कि आपका कोई बिजनेस है तो आपने किसी को मुलाजिम रख लिया तनख्वाह पे, तो उस हद तक आप उसको अपना मातहत बना सकते हैं उस एग्रीमेंट के तहत कि भैया आपने एग्रीमेंट किया इतने बजे ऑफिस आएंगे, इतने बजे ऑफिस से आप घर जाएंगे, इसकी मैं आपको तनख्वाह दूंगा, तो तनख्वाह दे रहा हूं तो मुआहदे के आप पाबंद हैं। इस हद तक तो इंसान इंसानों का पाबंद और ताबे है, वरना हकीकत में इंसान किसी का गुलाम नहीं है। उस पर हुकूमत का हक किसको है, खुदा को है। लिहाजा इंसान को या किसी गवर्नमेंट को कतई इजाजत नहीं है कि वो किसी जोड़े को ये कहे कि आपके दो बच्चे होने चाहिए, तीसरा नहीं होना चाहिए, चौथा नहीं होना चाहिए। ये इतनी बड़ी गुलामी है ना इंसानों की, को गुलामी में लाना कि एक मर्द की एक औरत की चाहत है कि मेरी नस्ल बढ़े और मुझे बुढ़ापे में सहारा मिले, उसमें गवर्नमेंट से आप परमिशन ले रहे हैं कि वो आपको बताएगी। ये तो गवर्नमेंट की गुलामी, बदतरीन गुलामी है इंसानियत की। और ये मैं आपको बार बार एक बात कहता हूं कि दुनिया में जितने लिबरल लोग हैं ना, ये लिबरल हुकूमतें हैं या सेकुलर हुकूमतें हैं, इनके खुदा का वास्ता लेबल पे मत जाओ। ये इंसानों को गुलाम बनाने की तहरीकें हैं। लेबल है इंसानों को आजाद करना, लेबल है। हकीकत में ये आजाद नहीं कर रहे, ये इंसानों को क्या बना रहे हैं, गुलाम बना रहे हैं। नहीं यही बात समझ में। वाहिद है इस्लाम जो आपको इंसानों की गुलामी से किसकी तरफ लेकर आता है, खुदा की गुलामी की तरफ। और कमाल की बात यह कि वो भी हकीकी माना में गुलामी नहीं है, बल्कि अल्लाह क्या कहता है, फितरत अल्लाह इल्लती फतरन नास अलैहा, मैं जो अहकाम तुम्हें दे रहा हूं वो तुम्हारी नेचर का हिस्सा है, यानी तुम्हें नेचुरल लाइफ पे लेकर आ रहा हूं। तो ये गुलामी कहां हुई, अबे ये तो आजादी हो गई ना। इस्लाम लेबल गुलामी का लगा रहा है, लेकिन उस गुलामी के नाम पर दे आजादी रहा है, और सेकुलर तबका लेबल आजादी का लगा रहा है, बना गुलाम रहा है। चाइना वाले सारे गुलाम है जिनको दो के बाद तीसरा बच्चा पैदा करने की इजाजत नहीं है, ये गुलाम है ना रियासत के। कितना बड़ा हक मार लिया भाई गवर्नमेंट ने इनका, सब गवर्नमेंट के आगे झुके हुए। समझ में आ रही है बात कि नहीं आ रही है, सारे पाबंद है। कितने मुल्क ऐसे हैं जिनमें आप दूसरे नेशनल दूसरे मुल्क की औरत से आप निकाह नहीं कर सकते, लॉ है मुल्क का। इस्लाम आपको इस गुलामी से क्या करता है, निकालता है। पूरी दुनिया में ओहिल्ला लकुम मा वरा ज़ालिकुम, भैया ना चंद मखसूस औरतें जो आपकी महरम है, महरम उनके अलावा सबसे क्या करो, निकाह कर सकते हो। तो गुलाम कौन बना रहा है आपको, रियासतें बना रही हैं कि लकीरें खींचती मुल्कों की, यहां से वहां आप निकाह नहीं कर सकते। बहुत सारे मुल्क ऐसे हैं, आपकी नेशनलिटी कैंसिल अगर आपने फला मुल्क की खातून से निकाह कर लिया, अगर फला मुल्क ने फला मुल्क से कर लिया, तो वो तो गुलाम बना रहे हैं आपको। इस्लाम की जो पाबंदियां हैं ना, वो पाबंदियां हैं जो इंसान को अच्छा इंसान बनने के लिए जरूरी है। रियासतों की पाबंदियों की ये नौयत नहीं होती, रियासतों की पाबंदी की ये नौयत होती है कि इकोनॉमिकली हम तरक्की करें बस, और लेवल बड़े अच्छे अच्छे लगाए जाते हैं। कितने चाइना में लोग ऐसे हैं जिन्होंने मुल्क छोड़ा, उनको ज्यादा औलाद चाहिए थी, उन्होंने कहा यार इस मुल्क में रह के हमें औलाद नहीं मिल सकती, उन्होंने मुल्क छोड़ के हिजरत कर ली दूसरे मुल्कों में, और दूसरे मुल्कों में जहां गए यूरोप में, तो वहां जाके उन्होंने नस्ल बढ़ाई। आप समझते हो चलो यूरोप में आजादी, वो आजादी नहीं है भाई, वो भी गुलामी है। वो गुलामी इसलिए कि उन्होंने जो आपको इजाजत दी हुई है कि दो से चार आप पैदा कर सकते हैं, वो भी अपने मफाद में दी हुई इजाजत। जिस दिन उनको लगा कि इससे मुल्क को नुकसान हो सकता है, या नुकसान नहीं लेकिन तरक्की में नुकसान तो आबादी बढ़ने से होता ही नहीं है, मईशत बहुत ऊपर जाने के बजाय जितना हम ले जाना चाहते हैं वहां नहीं जाएगी, तो वो भी पाबंदी लगा देंगे। समझ में आ रही है बात, तो आजादी थोड़ी है भाई। इस्लाम में आजादी है, आप जितनी दौलत कमाओ, اللہ آپ سے نہیں پوچھے گا اگر آپ نے حرام طریقے سے نہیں کمائے, کسی سے چوری نہیں کی آپ نے, سود ہے, جوا ہے, سٹا ہے, یہ جو غیر اخلاقی طریقے, جتنی مرضی کما لی آپ نے گورنمنٹ کو آپ بتا سکتے ہو؟ بولو نا. گورنمنٹ کو چاہے دنیا میں کوئی بھی کنٹری ہو, یہ آپ سمجھ لو, جو لوگ دنیا میں جس ملک کو اپنی دولت بتاتے ہیں نا, وہ پھر پورا ٹیکس دیتے ہیں 40%, 50%, پھر کہتے ہیں ہم یہاں سیو ہیں. ابے آدھی تنخواہ دے کے تو سیو ہو گیا تو کون سا تیر مار لیا؟ سیو تو یہ ہوتا کہ ایک روپے بھی تیرا خرچ نہ ہوتا اور تو یہ سمجھتا کہ یہ سارا پیسہ میرا ہے, مجھ پہ کوئی ہاتھ اٹھانے والا, کوئی ٹیڑھی نگاہ دیکھنے والا نہیں ہے, گورنمنٹ میری محافظ ہے, اللہ کے حکم کے مطابق وہ میری حفاظت کر رہی ہے. حکومت کا کام کیا ہے؟ لوگوں کے مال کی حفاظت کرنا. جب گورنمنٹ نہیں آدھا ٹیکس لے لیا تو حفاظت کہاں کی؟ ابے نہیں آ رہی سمجھ میں؟ یہ ایسا ہی ہے جیسے محلے میں جب چھوٹے موٹے بدماش ہوتے ہیں نا, وہ پرس چھین لیا, وہ بٹوا چھین لیا, وہ فلانا چھین لیا, وہ یہاں سے چھین لیا, جب بڑا بدماش آتا ہے امن ہو جاتا ہے. آپ دیکھ لو بہت سے علاقے کراچی میں نام نہیں لوں گا کیونکہ میں ان سے بدماشی نہیں, دشمنی نہیں بول سکتا میں ان سے. کراچی میں بہت علاقے ایسے ہیں کہ جہاں چھوٹی موٹی چوریاں چکاریاں بہت تھیں, جب محلے کا بڑا بدماش آیا نا, اس نے علاقے میں امن قائم کر دیا, لوگ سکون میں آ گئے. کیوں قائم کیا؟ اس نے بولا جب ہم دادا ہے, ہم محلے کا بدماش ہے, تو ہر دکان اتنی پرچی باندھی اس نے کہ اتنا ہمیں بولو دے دیا کرو, اتنا ہمیں دے دو, باقی پھر کوئی تمہاری طرف آنکھ اٹھا کے دیکھے. تو لوگوں نے کہا چلو جو روزانہ ہمیں 10-50 روپے کے وہ جو ایک دینا پڑ رہا تھا, اس سے بہتر نہیں مہینے کے 1,00,000 روپے باندھ دو, ٹھیک ہے نا, اس سے سکون تو ہو گیا نا. تو آپ نے کیا کرنا شروع کر دیا؟ دینا شروع کر دیا. پھر اس نے اپنا نام رکھ لیا کہ میں دنیا میں امن پھیلا رہا ہوں. آپ کہہ سکتے ہیں گورنمنٹ اس طرح نہیں کرتی, وہ ڈاکو تو اپنے لیے لے رہا ہے, حکومت تو پبلک کے لیے لیتی ہے. حکومت کس کے لیے لیتی ہے؟ پبلک پہ خرچ کرے گی. دیکھو ظلم کسے کہتے ہیں, دو خرابیاں ہوتی ہیں سیکولر اسٹیٹس میں, دو بڑی بڑی خرابیاں ہیں. نمبر ایک, ان کے پاس ریزرو مال بہت سے بھی زیادہ ہوتا ہے. گلک میں جو انہوں نے جمع کر کے رکھا ہوتا ہے نا, جس کے ہوتے ہوئے ان کو ٹیکس لینے کی ضرورت نہیں ہوتی, وہ بہت زیادہ ہوتا ہے. اس کے بعد لوگوں سے لوگوں کی ضرورت کے لیے لینا ظلم ہے یا نہیں ہے؟ یہ آپ نے جو گلک کو توڑو نا اپنا, یہ جتنے بڑے بڑے کنٹریز ہیں نا جن کو ہم سمجھتے ہیں بڑی ایک فلاحی ریاستیں ہیں, یہ ان کے جو ریزرو ہیں, ان کے جو گلک میں جو انہوں نے سنبھال کے رکھا ہوا ہے, وہ اتنا زیادہ ہے کہ آپ کی سوچ ہوگی, اتنے زیادہ خزانے ہیں, ان کو تو ٹیکس کی ضرورت نہیں ہے. دوسری بات یہ, اس سے بھی زیادہ اہم بات یہ, اس میں ہو سکتا ہے کوئی اختلاف کرے, اس سے بھی زیادہ اہم بات یہ کہ ظلم کی ڈیفینیشن کیا ہے, خوب سمجھ لو. ظلم کی ڈیفینیشن یہ ہے کہ میں ایک مثال سے بات سمجھاتا ہوں, پھر کھوپڑی شریف میں انشاءاللہ آئے گی. لوگ نا مولویوں کو بیوقوف سمجھتے ہیں. کیا سمجھتے ہیں؟ بیوقوف. ہم بیوقوف ہوتے نا تو ہمارے اتنے بچے نہیں ہوتے, سمجھ رہے ہو, ہماری اتنی بیگمات نہ ہوتی. بیوقوف آپ لوگ ہو جو ان کی باتوں میں آ گئے ہو, اپنی خوشیوں کو بھی برباد کر دیا, خاندانوں کو بھی تباہ کر دیا. سب سے زیادہ محبت مرد کو عورت سے ملتی ہے. آج ڈپریشن کے لیے کیا کچھ ختم, ڈپریشن ختم کرنے کے لیے کیا کچھ نہیں کیا جا رہا. قرآن کیا کہتا ہے کہ جعل لکم من انفسکم ازواجا لتسکنوا الیہا, اللہ نے تمہارے لیے بیوی کو بنایا تاکہ تمہیں سکون ملے. سکون ڈپریشن کی الٹ ہے کہ نہیں ہے؟ تو نیچرلی جو انسان کے سکون کے لیے جس مخلوق کو پیدا کیا گیا مرد کے لیے, وہ کیا ہے؟ عورت ہے. سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی ہے؟ تو جو اسی سے دور بھاگ رہا ہو یا غیر قانونی طریقے سے حاصل کر رہا ہو, جو جس سے ڈپریشن بڑھتی ہے, لوگ کہہ سکتے ہیں ہماری تو اتنی گرل فرینڈز ہیں. دیکھو گرل فرینڈ آپ کے ساتھ رہنے کی پابند نہیں ہوتی, وہ کسی بھی وقت مارکیٹ سے شارٹ ہو سکتی ہے. وہ ڈپریشن کم نہیں, ڈپریشن بڑھانے کا ذریعہ ہے. جبکہ بیوی کو چھوڑنے کا اختیار اللہ نے مرد کو دیا ہے, عورت اپنی مرضی سے جا نہیں سکتی ہے. تو یہ جو احساس ہے نا مرد کو کہ یہ میری ہے, جب تک میں طلاقیں نہیں دوں گا, کھلا کے پیپر پہ سائن نہیں کروں گا, یہ کہیں جا نہیں سکتی, اس کا جانا انلیگل ہوگا, یہ چیز مرد کے لیے سکون کا ذریعہ بنتی ہے. اب یہ پتا ہے کہ میری ہے, یہ ورنہ آپ کو جب پتہ ہی نہ ہو کہ اس کو وسیم اچھا لگ رہا ہے، کبھی غفار اچھا لگ رہا ہے، گرل فرینڈ میں تو یہی ہے نا، تو یہ تو خودکشیاں کر رہے ہیں جا کے گرل فرینڈ بوائے فرینڈ والے، دیکھ لو جا کے آپ. عورت کو بھی جب یہ احساس ہوتا ہے کہ میں کہیں جا نہیں سکتی، سوال پیدا تو عورت تو پابند ہو گئی نا، اس کو کیسے سکون ملے گا؟ جب اس کے پاس ایک دوسرے مرد کا آپشن ہمیشہ کے لیے ختم، اس کو بھی اب نبھا کر کس کے ساتھ کرنا ہے؟ پتا ہے بھائی اب میرے مقدر میں کون ہے؟ یہ ہے. اب اس کو بھی یہاں سکون ملے گا. جب آپ کے پاس آپشن ہوتا ہے نا، دیکھو بوفے میں جا کے ٹینشن کے علاوہ کچھ نہیں ہوتا. آدمی کہتا ہے بریانی کھاؤں یا کباب کھاؤں یا میں وہ کھاؤں، ابے بٹیر کھاؤں، کیونکہ کل پشاور والوں نے بٹیر کھلایا مجھے. پشاور میں نے چپلی کباب دیکھا گول قسم کا، میں نے کہا بھائی یہ چپلی کباب بڑا اچھا بنتا ہے نا وہاں، تو یہ ڈیزائن کیوں چینج ہو گیا؟ انہوں نے کہا یہ ایسا ہی. میں نے کہا یار آپ لوگ نے نا کراس بریڈنگ کی ہے چپلی کباب کے ساتھ، یہ کراس بریڈنگ کے نتیجے میں ایسا چپلی کباب وجود میں آیا ہے، ورنہ چپلی کباب کو تو کہتے ہی چپلی اس نے کہ چپل کی طرح ہوتا ہے نا، وہ ایسے چپٹا ہو. فارمی مرغیوں کی نسلیں چینج ہو گئیں، ہر چیز کی چینج ہو گئی، کباب کی بھی نسل بھی. اس کو میں نے کہا شامی کباب کے ساتھ کراس بریڈنگ ہوئی ہے اس کی، یا کوفتے کے ساتھ لگ رہا تھا مجھے، کیونکہ نہ پورا چپٹا تھا نہ کوفتے کی طرح گول تھا، بیچ کی کوئی، تو یہ کوفتے کے ساتھ کراس بریڈنگ کے نتیجے میں وجود میں آئے. ذائقہ بہرحال اس کا وہی تھا، ابھی کراس بریڈنگ میں خالی شکل چینج ہوئی ہے، اگلی نسل میں چپلی کباب کا ٹیسٹ بھی چینج ہو جائے گا. تو میں نے کہا یار جو روایتی کھانا ہے نا پشاور کا، اس کو تو ویسے ہی رہنے دو میرے بھائی، اس کو اگر کراس بریڈنگ کر کے کوئی نئی چیز بنانی ہے تو اس کو نام کچھ اور دے دو نا، کیا خیال ہے بھائی؟ اچھا خیر کہاں سے بات چل رہی تھی؟ ہاں بوفے میں جاؤ تو ٹینشن کم نہیں ہوتی، تبھی بوفے میں لوگ کبھی کبھار جاتے ہیں ویسے کہ دیکھیں کیا ہوتا ہے یا ٹرائی کر لیں، لیکن حقیقت یہ ہے کہ جب بھوک لگ رہی ہو اور ایک قسم کا کھانا آپ کے سامنے آ جائے اور وہ آپ کا مرغوب ہو، آپ کی مرضی کا ہو، تبھی بیگم اپنی مرضی کی ہو تو پھر سکون دے گی. اگر کسی نے لا کے پہنا دی ہے پھر تھوڑی، یا بعض دفعہ کوئی لا کے نہیں پہناتا، خود پہن جاتی ہے، وہ الو بنا لیتی ہے کوئی. بس فیس بک پہ نا آج کل یہ بہت ہو رہا ہے. تو خیر، تو اس میں اللہ تعالی نے ڈپریشن کا حل کس چیز میں رکھا ہے؟ نکاح میں رکھا ہے. آدم علیہ السلام جنت میں ٹینشن میں تھے، تو یہ لبرل لوگوں کے پاس، بیچاروں کے پاس یہ آپشن نہیں ہے. ان کمبختوں کی 35-35-40-40 سال پڑھائی لکھائی میں عمر گزر جاتی ہے، یہ تو ڈپریشن کے پورے کنستر ہیں میرے بھائی. سمجھ میں آ رہی ہے بات کی نہیں آ رہی؟ خدا نے جو ڈپریشن دور کرنے کے لیے بیوی کو پیدا کیا تھا اس سے یہ دور رہتے ہیں، اور ڈپریشن بڑھانے والی چیزیں جس کو گرل فرینڈ کہا جاتا ہے اس سے یہ انجوائے کرتے ہیں. تو یہ تو میں تو اس پہ، یہ لوگ جب آتے ہیں نا میرے پاس کہ ٹینشن، میں کہتا ہوں ابھی تو زندہ کیسے بھائی، تجھے تو مر جانا چاہیے. نیچر سے بغاوت کرنے والا کبھی سکون میں نہیں ہوتا. پھر انسان کو ایک ٹائم پہ اولاد چاہیے، بیٹے بیٹیاں چاہیے، وہ نہیں ملے، وہ 100 دفعہ کہے گا کہ میں ٹینشن میں نہیں ہوں، لیکن حقیقت میں کیا ہوگا؟ وہ ٹینشن میں ہوگا. دیکھو ایک خاندانی بات کرتا ہوں، اللہ کرے سمجھ میں آ جائے. ڈپریشن یہ بڑی عجیب بیماری ہے، کسی نفسیاتی ڈاکٹر سے پوچھیں آپ، وہ بتائے گا آپ. ڈپریشن کا اظہار نا، لوگ بعض دفعہ لوگوں کو خود نہیں پتا ہوتا ہم ڈپریشن کے پیشنٹ ہیں، حالانکہ وہ ڈپریشن کے پیشنٹ ہوتے ہیں. دیکھو بعض دفعہ انسان کو بخار ہوتا ہے، لیکن وہ سمجھتا ہے کہ میں دھوپ کی وجہ سے میرا ماتھا گرم ہو رہا ہے. تھرمامیٹر لگائیں گے تو پتا چلے گا بھائی یہ دھوپ کی وجہ سے نہیں ہے، یہ ٹیمپریچر آپ کا اندر کا بڑھ گیا ہے. تو اسی طرح کسی سمجھدار کے پاس آپ بیٹھیں گے نا، تو وہ آپ کو بتائے گا کہ یہ جو آپ کے اندر اب نارملٹی ہے نا، بلا وجہ ہنس رہے ہیں، بلا وجہ اوور ایکٹنگ کر رہے ہیں، بلا وجہ مشہور ہونے کا شوق، ہر چیز میں ٹانگ اڑا رہے ہیں، آگے گھس رہے ہیں، یہ بھی بہت دفعہ، میں نہیں کہہ رہا ہمیشہ، بہت دفعہ ڈپریشن کی وجہ سے ہوتا ہے. جب انسان کسی ٹینشن میں ہوتا ہے تو اب نارملٹی والی کیفیات ہوتی ہیں اس کی، وہ کچھ ہٹ کے کام کر رہا ہوتا ہے. آپ کو بعض لوگ بہت خوش نظر آئیں گے، یعنی ایسے خوش نظر آئیں گے کہ وہ اتنا خوش کوئی ہوتا نہیں ہے، حقیقت میں وہ ڈپریشن کے مریض ہوتے ہیں، وہ بتکلف ہنسنے کی کوشش کر رہے ہوتے ہیں بات بات پہ، کیونکہ ان کو ٹینشن نے اندر سے ڈیمیج کرنا شروع کر دیا ہوتا ہے. ان کو ہنسی کا کوئی موقع ملے نا تو وہ نارمل نہیں ہو رہے تھے، بہت زیادہ ہو رہے ہوتے ہیں، وہ ہنس رہے ہوتے ہیں. تو بہت سارے مختلف اظہار ہیں. یعنی تو آج کی دنیا میں اکثریت، اگر میں حلفیہ کہوں نا، اکثریت ڈپریشن کی مریض ہے، تو میری یہ بات غلط نہیں ہوگی. نارمل میں نے صرف علماء و بزرگوں میں ہی دیکھے, معذرت کے ساتھ, یا دینداروں میں دیکھے, ورنہ ہر جگہ کہیں نہ کہیں تھوڑا سا کھسکاوا ہوگا. پورا سیٹ آپ لوگ کے علاوہ کی بات کر رہا ہوں, یہ جو بیان سن رہے ہیں ان کے علاوہ تھوڑا سا کہیں نہ کہیں سے فرما جو فریم ہے نا وہ تھوڑا سا آڑا ترچا ہوگا. وجہ کیا ہے؟ نیچرل لائف ہی نہیں ہے. جب تمیز کی ایک زندگی تھی, بالغ ہوتے نکاح کرتے, بیوی ہوتی, بچے ہوتے, صحیح ہے نا, پھر کمانے کی فکر کرتے, دنیا کو مسافر خانہ سمجھتے, مرتے ہوئے لوگوں سے عبرت حاصل کرتے, بھائی جو کما لیا ٹھیک ہے, نہیں کما لیا تو, پہلے زمانے میں ایسے ہی ہوتا تھا, کسی کے پاس پیسہ آ گیا, کسی کے پاس نہیں آیا تو نہیں آیا تو وہ کہہ رہے چلو یار ہم غریبی ہیں, ہمارے غریب خانے میں کبھی تشریف لائے, بس یہ کہہ کے انجوائے کرتا تھا لائف کو. اب تو بھائی ایسا پاگل ہو گئے ہیں یار, دیواروں اینٹوں سے ایسا دل لگا لیا ہے. جس کے پاس پیسے نہیں ہیں وہ دنیا کا ناکام ترین انسان ہے, وہ اس کی ٹینشن میں جائے گا. جس کے پاس دولت آ گئی وہ شو مارتے مارتے ہی نہیں تھکے گا, کیونکہ جب عزت ذلت کا معیار دولت ہے. کل میں کسی سے پاس بیٹھا ہوا تھا, میں نے کہا یار آئی فون زیادہ اچھا ہے یا سیمسنگ, کوئی ماہر تھا, ماہر فونیات, تو جو جس چیز فیلڈ کا ماہر ہوتا ہے نا میں اس سے نالج بہت لیتا ہوں. تو میں نے کہا یہ بڑے لوگ اس میں بڑا مناظرے ہوتے ہیں, جی آئی فون ہونا چاہیے, کوئی کہتا ہے وہ اس کی اپلیکیشن بڑی مشکل ہے, کوئی کہتا ہے نہیں سیمسنگ ہونا چاہیے وہ آسان ہے, کوئی کہتا ہے نہیں آئی فون ہے, کوئی کہتا ہے نہیں جی ششکے ہیں, بس وغیرہ وغیرہ. تو بندہ بیٹھا ہوا تھا, اس نے پشاور کی بات کر رہا ہوں, اس نے مجھے بولا مصعب جو بھی آپ کو آئی فون والا نظر آئے گا نا جیب میں یوں کر کے نکالا ہوا ہوگا, یہی اس کی علامت ہے کہ یہ آئی فون والے سائی کی ہوتے ہیں. میں نہیں کہتا سارے سائی کی ہوتے, کہہ رہے ان کو پتا ہے مشکل ہے, اس کی اپلیکیشن کیا ہے بہت مشکل ہے, چیزیں آسانی سے ڈاؤن لوڈ نہیں ہوتی, ہر اپلیکیشن کی پیمنٹ دینی پڑتی ہے وغیرہ وغیرہ. اور لیکن پھر بھی اتنے مہنگے مہنگے فون رکھے. اچھا جتنے وہاں آئی فون والے بیٹھے ہوئے تھے نا سب نے جیبوں سے باہر نکالا ہوا تھا, اور واقعی یہی اسٹائل تھا, آدھی آدھی جیبیں تھی اور تین کیمرے جو ہوتے ہیں نا وہ نظر آ رہے تھے. میں نے یوں کر کے دیکھا, سیمسنگ والوں نے سب نے, میں نے بھی سیمسنگ نا یہاں جیب میں رکھا ہوا تھا. اس دیکھنا میں ان کی بات سے اتفاق نہیں کرتا, بہت سے لوگوں کو, مجھے کیا پتا بھائی موبائل میں آئی فون اچھا ہے یا سیمسنگ اچھا ہے, کچھ لوگوں کے لیے آئی فون ہے, کچھ کے لیے سیمسنگ ہے, یعنی اینڈرائڈ ہے, تو وہ تو ایک الگ بحث ہے. لیکن اتنی بات ضرور ہے کیونکہ آئی فون کی ایک مانگ ہے نا سوسائٹی میں, تو اکثر آپ کو آئی فون والے ڈپریشن کے بولو مریض نظر آئیں گے. ان کو یہ شوق ہوگا یہ دکھائیں جس سے میری سوسائٹی میں کیا ہو عزت. اب آپ بتاؤ یار, تم جب عزت ذلت کا معیار ان چیزوں کو بناؤ گے نا, تھوڑی سی عزت ہو جائے گی, اس کے بعد نہیں ہوگی. کیونکہ یہ جوانی آہستہ آہستہ لڑکتی ہے, دولت بھی ایسی چیز ہے نا, جب قربانی کا گوشت تقسیم ہوتا ہے تو آپ نے دیکھا بہت سے غریب مساکین بھی, جب ان کو پتا چل جاتا ہے کہ اب یہ ڈیوائیڈ ہونے والا ہے, جب جانور ذبح ہوتا ہے کوئی غریب آپ کے قریب آئے گا نہیں آئے گا, کھال اتر رہی ہوتی ہے غریب, وہ 6-6 کلومیٹر دور سے گزر رہے ہوتے, جہاں سات حصے لگے. اگر آپ کسی ایسے علاقے میں ہیں جہاں غربا بھی ہیں تو وہ بےچارے غریب مسکین بھی لائن لگا کے کھڑے ہو جاتے ہیں. یہی حال ہوتا ہے آپ کے پاس جب کروڑوں اربوں کی دولت ہے اور دین نہیں ہے, اولاد کو بھی آپ نے دین نہیں سکھایا, آپ جیسے جیسے عمر بڑھتی ہے آپ کے بچے ندیدوں کی طرح ابا کی بوٹیاں نوچنے کے لیے کھڑے ہو جاتے ہیں. ابھی ابا مرے گا اور پیسہ ملے گا. میں نے کسی غریب کو نہیں دیکھا کہ اپنی ماں کے مرنے کے بعد اپنے باپ کو شادی سے روکا ہو. مالداروں کو بہت دیکھا ہے, ارب پتی ہیں, پتا ہے ہمیں وراثت میں ایک ایک ارب روپے تو ملے گا, لیکن باپ کو شادی نہیں کرنے دے رہے ماں کے مرنے کے بعد. دوسری تو زندگی میں تو دور کی بات ہے, ماں کے مرنے کے بعد نہیں کرنے دے رہے کہ 12.5% بیوہ کے پاس چلا جائے گا. تو ہے یار تمہاری زندگیوں پر باپ کے ساتھ یہ سلوک کر رہے ہو یار. یہ سارے لائف دیکھے میں واقعات بتا رہا ہوں, میں کوئی اخباروں کی نیوز نہیں بتا رہا, میں ہمارے پاس کیسز آتے ہیں اور داڑیوں والے بھی ہیں اس میں. اس کا مطلب اوپر سے داڑھی ہے اندر داڑھی نہیں ہے, ذکر اللہ نہیں ہے, اللہ ذکر اللہ ہی تطمئن القلوب, جو میں نے کہا نا کہ اللہ کی یاد سے دلوں کو سکون ملتا ہے, تو اللہ دل میں ہے ہی نہیں, تو دل کو سکون تو جب ملے گا دل میں اللہ ہوگا نا. دنیا کی محبت کے گٹر ابل رہے ہیں دلوں کے اندر, گٹر. ہمارے حضرت فرمایا کرتے تھے دیکھو اللہ کی محبت کے چشمے ابلتے ہیں نا. بھائی بعض لوگ ایسے ہیں ان کی صحبت میں بیٹھو اللہ کی محبت کے نا چشمے ابل رہے ہوتے ہیں, آپ بھی ان چشموں سے سیراب ہو گئے. آپ جب ہم جب اپنے شیخ حضرت مفتی رشید احمد صاحب کی محفل سے اٹھتے تھے ایسا لگتا تھا بالکل دنیا کی کوئی دو ٹکے کی حیثیت، حالانکہ حضرت بہت پیسے والے تھے، ورنہ پیسے والے کے پاس بیٹھ کے تو دنیا کی محبت کم ہونے کے بجائے بڑھتی. ہمارے حضرت کے پاس پیسہ بہت تھا مگر بیٹھنے کے بعد دنیا کی محبت بڑھنے کے بجائے کم. اتنا پیسہ تھا کہ گھڑی حضرت کی لاکھوں روپے کی تھی، یہ جو گھڑی ہے لاکھوں روپے کی گھڑی، لاکھوں روپے کی گاڑیاں، وہ کویت کے شہزادے سے گاڑی خریدی تھی حضرت نے، یہاں حضرت کو حضرت کی شان کے مطابق گاڑی مل ہی نہیں رہی تھی، اتنی بڑی لمبی چوڑی گاڑی، اور گھر ایسا لگژری بنایا ہوا تھا حضرت نے، ذاتی گھر نہیں تھا لیکن جو گھر تھا اس کو بہت سجایا ہوا تھا، بہت ایئر کنڈیشن کے بغیر رہتے نہیں تھے، ایسے کھانے پینے بڑے خاندانی قسم کے، لیکن وہاں بیٹھنے کے بعد بات بجائے دنیا کی محبت پیدا ہونے کے کیا ہو رہی ہے؟ بولو کمال تو یہی ہے نا. دیکھو جس کے پاس کچھ ہے ہی نہیں وہ اگر باتیں کرے دنیا کچھ بھی نہیں، آپ کہیں گے تیرے کو کیا پتا، تیرے پاس پراٹھے کے پیسے تو ہیں نہیں، کیا خیال ہے؟ جیسے جب میں دوسری شادی میں بیان کرتا ہوں نا، بہت سے لوگ مخالفت کرتے ہیں، کچھ تو نظریاتی طور پہ کرتے ہیں، کچھ لے کرتے ہیں کہ وہ دم ہی نہیں ہے ان میں، یا ان کو رشتہ ہی نہیں مل رہا ہوتا، یا عمر اتنی ہو گئی ہے، اور کچھ نظریاتی طور پہ بھی کر رہے ہوتے ہیں. تو حضرت کے پاس جب ہم بیٹھتے تھے، حضرت کے پاس دولت بھی، اور ایسی نوٹوں کی گڈیاں آتی تھیں جو زمینوں کے جب آتا تھا نا، وہ کٹائی کے پیسے فصل کے، اور ہدیے بھی حضرت کو بہت ملتے تھے، حضرت کے چاہنے والے بہت تھے، تو ایسے ایسے نوٹوں کی گڈی رکھی ہوتی تھی، تو اتنی نیچے نہیں، میز تھوڑی اوپر تھی یوں سمجھ رہے ہیں آپ، ٹھیک ہے، اتنی گڈی بھی بہت ہے میرا. حضرت کیا کرتے تھے، جو اپنا مہینے کا خرچہ تھا نا حضرت کا، جو شاہانہ اسٹائل، اس اسٹائل کے پیسے نکال لیتے تھے، اس میں گیس بجلی کا بل، ماہانہ کھانے پینے کا خرچہ، باقی سارا صدقہ. باقی سارا کیا بھائی، یہ چیزیں تو ایک دفعہ خرید جاتی ہیں، گھڑی اچھی لے لی، گاڑی اچھی لے لی، اور بچے چونکہ حضرت کے سارے اسٹیبل تھے، مدینہ یونیورسٹی چلے گئے تھے سعودی عرب پڑھ لکھ کے، تو بچوں کے پھر حضرت نے فکر ہی نہیں کی کہ بچوں کے لیے پراپرٹی بناؤں، یہ کروں وہ کروں، نہ نہ بچے خود، حضرت بلکہ اپنے بچوں کے بارے میں کہتے تھے نیک ہوں گے تو اللہ کھلائے گا، نہیں ہوں گے تو پھر کیوں کھائیں بھائی وہ، ٹھیک ہے. لیکن اللہ کا شکر ہے وہ نیک ہیں الحمدللہ، وہ عالم بنے مدرسے میں، پھر مدینہ یونیورسٹی میں ان کا ایڈمیشن ہو گیا، پھر وہاں سے مختلف ملکوں میں تبلیغ کے لیے تشکیل ہو، تو وہ خود اسٹیبل ہو گئے. تو حضرت نے پھر گھر ہی نہیں بنایا کہ ہم نے کیا کرنا ہے، جب بچے بھی اسٹیبل ہیں، کھا رہے ہیں پی رہے ہیں، تو ہم نے گھر بنا کے کیا کرنا ہے. تو جتنا پیسہ آ رہا ہے ذاتی گھر، ایک انچ بھی جگہ نہیں لی. پھر آخری عمر میں، میں نے بتایا نا بار بار، جب اللہ بہت زیادہ دے کہ آپ خوراک بھی اچھی کر لو، لباس بھی اچھا کر لو، اور بچوں کی تعلیم پہ بھی خرچ کر لو، سواری اچھی کر لو، پھر اگر بچ رہا ہے تو یار پراپرٹی پہ لگو، پراپرٹی پہ لگتا بہت ہے، اتنی پراپرٹی کی سے ہمیں محبت نہیں ہونی چاہیے جتنا اس پہ لگ رہا ہے. یعنی لگ رہا بہت زیادہ ہے اور اس کا آؤٹ پٹ اتنا نہیں ہے جتنا ہم سمجھ رہے ہوتے ہیں. ہاں پراپرٹی بزنس کے لیے لینی ہے تو ایک الگ بات ہے، وہ تو بزنس تو پھر ہر طرح کے جائز ہے نا، آپ پلاٹ لے رہے ہو تاکہ میں بیچ دوں، یا گھر خریدا تاکہ میں مہنگا ہونے پہ بیچ دوں، وہ تو ایک بزنس ہے. اپنے رہنے کے لیے دیواروں اینٹوں پہ اتنا ٹھوس دینا جبکہ عمر آپ کی، تو جس کو بہت پیسہ دیا وہ کر لے، نہیں دیا تو بھائی یہ مسافر خانہ ہے، دیواروں اینٹوں سے دل نہیں لگانا. تو حضرت نے نہیں بنایا. بالکل آخر عمر میں پھر حضرت نے اپنی اہلیہ کے لیے ایک فلیٹ لے لیا کہ میرے دنیا سے جانے کے بعد ان کے پاس کیا ہو جائے، ٹھکانا ہو جائے، کیوں بچے چونکہ باہر تھے تو ضرورت اس کی بھی نہیں پڑی، تو وہ بھی اپنے لیے نہیں لیا، اپنے لیے کرائے کے گھر میں ہی رہنا ہے، کیا ضرورت ہے بھائی دیواروں اینٹوں سے دل لگا. لیکن اس گھر کو ایسا سجایا ہوا تھا. اب حضرت اگر فکر کرتے نا شروع سے اپنا گھر، تو گھر تو شاید اپنا ہو جاتا، نہ سجایا ہوا ہوتا، نہ خوراک اچھی ہوتی، نہ گاڑی اچھی ہوتی، نہ گھڑی صحیح ہوتی. اچھا گھڑی کی یہ نہیں کہ کوئی ہیرے جواہرات چھچور بنا جو سے ہوتا ہے، ہیرے جواہرات جڑے ہوئے تھے اس میں، وہ گھڑی معیاری ہونے کی وجہ سے مہنگی تھی. تو اتنی دولت تھی، لیکن جب ہم حضرت کے پاس بیٹھتے تھے تو دنیا کی محبت بڑھنے کے بجائے کیا ہوتی تھی، کم ہوتی تھی. وجہ اس کی یہ تھی کہ دل میں دنیا نہیں تھی، دل میں دنیا نہیں تھی. تو حضرت فرمایا کرتے تھے بعض لوگ داڑیاں بھی ہیں، نمازی بھی ہیں، لیکن جب آپ ان کے ساتھ بیٹھو تو پتہ چلتا ہے دنیا کی محبت کے چشمے تو نہیں ابل سکتے نا، گٹر ابل رہے ہیں گندگی کے، اتنی اسمیل ہے ان کے اندر دنیا کی محبت کی. چونکہ ہم رہے نا کچھ اہل دل کے ساتھ, یہ چیزیں صحبت کے بغیر کھوپڑی میں بیٹھتی نہیں ہیں. تو مجھے یاد ہے جب میں مولوی بن کے جب میرے اسفار شروع ہوئے نا, تو بڑے مالداروں میں بھی جانا ہوتا تھا, جہازوں میں سفر بھی میرا شروع ہوا, تو مجھے عجیب دہشت ہوتی تھی. مجھے یاد ہے میرا خیال ہے 23-24 سال میری ایج ہوگی, میں اسلام آباد سے کراچی بائی ایئر آ رہا تھا. اس وقت نیا نیا تازہ تازہ مولانا بنا تھا میں, تازہ تازہ, اور 8-10 سال علماء ہی کی صحبت میں بیٹھنے کو ملے, دائیں بائیں جانے کا کہیں موقع ملا ہی نہیں. کالج سے ہم سیدھا آ گئے حضرت کی صحبت میں, پھر سارا دن علماء طلبا, پھر جب وہاں سے نکلے فارغ ہوئے تو پھر اسفار شروع ہوئے. تو مجھے یاد ہے کہ میں اسلام آباد سے کراچی آ رہا تھا, تو مجھے جو اندر لوگ بیٹھے ہوئے تھے نا, ان کو دیکھ کے عجیب سی وحشت ہو رہی تھی. آپ کہیں بھائی کس بات کی وحشت, کیا وحشت, کسے کہتے ہیں؟ ایسی چیز مل جائے جس سے انسان کو انسیت نہ ہو, تو بے چینی شروع ہو گئی مجھے. وجہ کیا تھا, اس میں نا جہاز میں سب زیادہ تر لینڈ لارڈ تاجر لوگ آ رہے تھے اسلام آباد سے, سب کے 3-piece سوٹ ٹائی اور بریف کیس ان کے ہاتھ میں, اور لگ رہا تھا ان کی ڈریسنگ سے اور کلین شیو زیادہ تر اس میں, اور ان کی گپ شپ اور بیٹھے ہوئے ہیں نا, تو لگ رہا تھا سارے لینڈ لارڈ لوگ ہیں یہ. مجھے ایسا لگ رہا ہے جیسے یہ نہیں ہوتا, یعنی اللہ معاف فرمائے, کسی کو ایسا برا کہنا نہیں چاہیے. ایک تو چہرے پہ نور کسی کے نہیں تھا, میں کہہ رہا یار ان کے چہروں کی رونق کہاں گئی بےچاروں کی, کہ چہروں پہ نور کیوں نہیں ہے, سکون کیوں نہیں ہے. پھر دوسرا ایسے لگ رہا کہ یہ, معذرت کے ساتھ یہ بڑے جملے کہنے نہیں چاہیے, مجھے لگ رہا ہے سارے بیوقوف بیٹھے ہوئے. یعنی دنیا مسافر خانہ ہے تھوڑی تھوڑی, اور میں آپ کو بتاؤں ان میں سے اکثر اب دنیا سے جا چکے ہوں گے. آپ بتاؤ نا, کتنے سال پرانی بات کر رہا ہوں, اکثر وہ تو بڑی عمر کے لوگ تھے نا سارے, اکثر اب اس دنیا میں کیا ہیں, ان کو کیا پتا کہ یہ جو مولوی تمہارے ساتھ بیٹھا ہے نا, یہ جب ممبر پہ بیٹھ کے یہ واقعہ سنائے گا تو ہم میں سے اکثر کا انا للہ ہو چکا ہو. یار یہ تو دو ٹکے کی اوقات نہیں ہے یار دنیا کی, اور باتیں وہ کروڑوں لاکھوں کروڑوں کروڑوں اربوں کروڑوں, بس یہی فلانا پلاٹ فلانا فلانی جائیداد فلاں پراپرٹی فلاں, یہ ایسی باتیں. میں نے کہا یار یہ کن چیزوں سے چپکے ہوئے ہیں بھائی, دنیا کو اتنا فری کراؤ جتنا دنیا میں رہنا ہے. آپ مجھے ایک بات بتاؤ, آپ کے گھر والے آپ کو آلو لینے کے لیے بھیجتے ہیں, ضرورت ہے آلو پیاز ٹماٹر کی, وہاں جا کے بات کرنا یہ ضرورت ہے نا. آپ گئے آپ نے پوچھا آلو یہ کتنے کا دے رہا ہے, یہ کتنے کا دے رہا ہے, یہ کتنے کا, تھوڑا کم کر لے. اس کے بعد جب آلو خرید لی, اب آلو ٹماٹر کی باتیں ہوتی ہیں راستے میں, ابے وہاں سے آلو لیں گے اگلی دفعہ, ابے نہیں وہاں سے ٹماٹر لیں گے, ابے بھائی آلو لے لیا نا, وہ ضرورت تھی. وہ کیا تھی؟ تو بھائی یہ آلو اور بحریہ ٹاؤن کی پراپرٹی, ان دونوں میں کوئی فرق نہیں ہے, وہ بھی آلو ہی ہے. ابھی نہیں سمجھ میں آ رہا, جب آلو کی طرح زمین میں دفن ہو گئے نا, آلو کی طرح زمین میں گاڑ کے چلے جائیں گے نا گھر والے, پھر سمجھ میں آئے گا یار یہ آلو اور بحریہ ٹاؤن کی پراپرٹی دونوں کیا ہیں, سیم ہی. ہم نے کیا آلو پیاز ٹماٹر پہ دل لگایا ہوا تھا یار. آلو کی دو قسمیں ہیں, کچھ سستے ہوتے ہیں کچھ تھوڑے مہنگے ہو جاتے ہیں, لیکن دونوں فنا ہونے والے ہیں بھائی, دونوں سے چھوڑ کے جانا ہے. جس کو چھوڑ کے جانا ہے وہ کتنی قیمتی چیز ہو, میں آپ کو ڈائمنڈ دکھاؤں اور میں آپ کو ہدیہ دے دوں, کروڑوں کا ڈائمنڈ ہو, آپ خوشی سے کلابازیاں کھاؤ گے, پھر میں کہوں میں نے دیکھنے کے لیے دیا تھا, کائنڈلی ہے مجھے واپس, غم کتنا ہوگا نا آپ کو. اب آپ ٹینشن میں سر پکڑ کے بیٹھے, یار اف مفتی صاحب نے ڈائمنڈ دے کے واپس لے لیا. تو میں کہوں گا بھائی یہ ٹینشن آپ کی بنائی ہوئی ہے, جب میں نے آپ کو دیا تھا آپ اس کو پوچھتے کہ سچی مچی کا دے رہے ہو یا دیکھنے کے لیے دے رہے ہو, آپ نے تو یہ پوچھا ہی نہیں مجھ سے. آپ پوچھتے کہ سچی مچی کا دے رہے ہو مفتی صاحب, گفٹ دے رہے ہو یا ویسے استعمال کے لیے شادی میں انگوٹھی میں لگا کے جائیں پھر واپس رشتہ لینے کے لیے جا رہے ہوتے, ملتا نہیں ہے غربت کی وجہ سے تو چلو ڈائمنڈ لگا کے چلے جاؤ, سمجھ رہے ہو نا. تو آپ نے اس لیے دیا تھا, تو میں کہوں گا بھائی بھی ٹینشن تیری بنائی ہوئی ٹینشن ہے, میں نے تھوڑی دی ہے, میں نے تو تجھے دیا تھا, تو میرے ذہن میں یہی تھا کہ میں واپس لے لوں گا, اور تو اپنا سمجھ بیٹھا تو تو مجھ سے پوچھ لیتا. لیکن آپ کو پوچھنے کی لالچ اتنی ہے نا کہ پوچھنے کی توفیق ہی نہیں مل رہی. ہم نے ڈائمنڈ دیا, آپ نے گھننا بن کے جیب میں رکھا اور نکل لیے کہ میرا ہے میرا ہے. تو یہ جتنی چیزیں اللہ میاں نے دی ہیں میرے بھائی, بڑی بڑی پراپرٹیاں, ہزار ہزار گز کے بنگلے, بہت بڑے بڑے بنگلے, اور آپ کا بینک بیلنس کروڑوں اربوں روپے کا, اللہ میاں کہتے یہ تمہیں میں نے سچی مچی میں دی نہیں ہے, یہ دی نہیں ہے, تھوڑے دن میں واپس ہے, بلکہ کسی سے تو دنیا میں ہی لے لیتے ہیں واپس. ہم نے بڑے بڑے تاجروں کو دیکھا ہے, اللہ کی نظر ہٹی یا اللہ کی طرف سے بعض دفعہ آزمائش بھی ہوتی ہے, نظر نہیں ہٹتی, آزمائش ہوتی ہے اور ایک دم روڈ پہ آ گئے, اور موت کے بعد تو ہے ہی. تو مجھے اس جہاز میں ایسا وحشت ہو رہی کہ یار کدھر بیٹھ گیا میں, بڑی عجیب سی وحشت ہو رہی, ایسا لگ رہا تھا زندہ لاشیں یعنی جن کے سینوں میں دل نہیں ہے. تو چونکہ ہم اسی ماحول میں رہتے تھے نا, ہر وقت اسی ماحول میں, تو ہمیں, حالانکہ ہم نے دولت بھی دیکھی تھی, یہ نہیں کہ بعض دفعہ تو کسی نے دیکھی نہیں ہوتی تو اس کو بےچارے کو کیا پتا, دیکھی بھی تھی, اس کے بعد بھی ہمیں لگ رہا تھا یہ دولت دل لگانے کی چیز نہیں ہے. تو بھائی یہ میں آپ کو جو اصل بیان لے کے چلا تھا کہ اسلام ہے جو آپ کو غلامی سے, پیسے کی غلامی سے, ریاست کی غلامی سے, ہاں ریاست کے قانون کو فالو کیا جائے گا, کیونکہ مینجمنٹ سے جن چیزوں کا تعلق ہے اس میں تو ریاست کے قانون کو, جب کچھ لوگ اکٹھے رہتے ہیں تو آپس میں رہن سہن کے لیے کچھ ان کو ضابطے بنانے پڑتے ہیں, اس کو فالو کرنا وہ تو اسلام کا حکم ہے, لیکن غلام کسی کا اسلام آپ کو بننے نہیں دیتا. اسلام صرف اللہ کا غلام بناتا ہے, اور اللہ کہتے ہیں میری غلامی بڑی مزے کی ہے, وہ غلامی یہ ہے کہ میں تمہیں تمہاری نیچرل لائف دے دوں گا. کیوں, اس کے لیے اللہ کا غلام بننا کیوں ضروری ہے؟ غلام اس لیے بنایا گیا ہمیں اللہ کا کہ جب ہمیں وہ نیچرل لائف دی جائے گی نا, اگر ہم غلامی کے طور پر اللہ کو اللہ نہیں مانیں گے تو ہم بحث شروع کر دیں گے, ہم یہ کہیں گے نہیں بھائی یہ نیچرل نہیں ہے, یہ صحیح نہیں ہے, یہ غلط نہیں ہے. اس کی مثال ایسے جیسے چھوٹا بچہ, ابا اس کو اسکول میں داخل کرا دیتے ہیں اور پھر اس کے پاس اسکول نہ جانے کا آپشن نہیں ہوتا. بچہ جس دن کہتا ہے میں اسکول نہیں جاؤں گا, میں ٹماٹر بیچوں گا, ابا کو پتا ہے بھائی اپنی زندگی برباد کر رہا ہے, حالانکہ برباد نہیں کر رہا, بنا رہا ہے وہ زندگی, یعنی رپورٹ کے مطابق اگر دیکھا جائے نا, کیونکہ جو بچے اسکول نہیں جا رہے نا لیکن کچھ اور کر رہے ہیں, ایسا نہ ہو جو جا رہے ہیں وہ بھی چھوڑ دیں, پہلی تعلیم کا ہمارا مسئلہ خراب ہوا ہے. کچھ رپورٹیں تھیں میرے پاس, میں نے اپنی زندگی میں اسکول سے بھاگنے والوں کو کامیاب, استغفر اللہ, مثالیں نہیں دینی چاہیے, اصل میں بہت سے بچے ویسے ہی نہیں اسکول جا رہے ہوتے, میری مثالیں سن کے نا, یہ ان لوگوں کے لیے, ان ماں باپ کے لیے کہ جو کہتے ہیں ہمارا بچہ پڑھ نہیں رہا تو ٹینشن میں ہوتے ہیں. تو بھائی اس کی مثال ایسے ہے, ایک آدمی کے تین بچے تھے, ایک ڈاکٹر تھا, ایک انجینئر تھا, تعارف کروا رہا تھا, یہ ڈاکٹر ہے ان سے ملیے, یہ انجینئر ہے, اور یہ ان سے ملیے, یہ چور ہے. تو انہوں نے بولا کہ یار یہ چور کا بھی تعارف کروا رہے ہو, کہنے کماتا صرف یہی ہے. تو میں نہیں کہہ رہا بچہ اسکول سے بھاگ کے چور بنے, لیکن ہو سکتا ہے ایسا بزنس کرے کہ کمانے کے لائق صرف وہی بنے. تو اتنا زیادہ ان چیزوں کو مسلط کرنے کی بالکل بھی ضرورت نہیں ہے, پڑھائیں اپنے بچوں کو, اچھی سے اچھی تعلیم دیں, پڑھ لے ٹھیک ہے, نہیں پڑھے تو ٹینشن لینے کا نہیں ہے, رزق دے گا اللہ تعالیٰ انشاءاللہ. اچھا خیر, تو جتنی یہ جو آج کل سیکولر ریاستیں ہیں یہ سب آپ کو انسانوں, اللہ کی غلامی سے نکال کے انسانوں کی غلامی میں, سیکولر طبقہ بھی یہی کام کر رہا ہے. تو اب دیکھو ٹیکس کتنا لے رہے ہیں یار, کتنا ٹیکس لے رہے ہیں. ہاں میں بتا رہا تھا کہ آپ کیا بھائی لے کے انسانوں پہ ہی خرچ کر رہے ہیں نا, علاج فری اور یہ فری اور وہ فری اور فلانا فری اور ڈمکانا فری. خوب سمجھ لو ظلم کسے کہتے ہیں, خوب سمجھو ظلم اسے کہتے ہیں کہ میں نے اپنی محنت سے ایک پیسہ کمایا 1 کروڑ روپے, سمجھ رہے ہو؟ اب کیا مسئلہ ہے, یہ اس نے پیسہ کمایا محنت سے کتنا, 10,000 روپے. اب اس کی اوقات ہے دال کھانے کی, یہ دال سے زیادہ بولو کھا نہیں سکتا. میں نے محنت سے کمایا 1 کروڑ روپے, میں روزانہ کباب پراٹھے کھا رہا ہوں, کراس بریڈنگ والے بھی اور بغیر کراس بریڈنگ والے بھی. آپ کو ترس آیا کہ یار ایک غریب آدمی بیچارہ دال کھا رہا ہے اور یہ صبح شام کیا کھا رہے ہیں, کباب پراٹھے. آپ نے گن پوائنٹ پہ میری جیب سے نوٹوں کی گڈی نکالی اور اس کو دی اور کہا تو بھی کیا کھا, کباب کھا. دیکھنے میں یہ ظلم نہیں ہے, یہ ایک غریب پہ کیا ہے, رحم ہے, مگر حقیقت میں یہ کیا ہے, ظلم ہے کہ انسان کی شخصی ملکیت اس کی مرضی کے بغیر آپ جبرن اس سے پیسے لے کے اس شخص کو دے رہے ہیں جس کی ملکیت میں, جس کی وہ ملکیت نہیں ہے پیسہ, یہ بھی ظلم ہے. دیکھو بہت سے ڈاکو پتہ کیا کہتے ہیں, ہم صرف مالداروں کو لوٹتے ہیں, ہم غریبوں کو نہیں لوٹتے. بہت سے ڈاکو یہ کہتے ہیں ہم کس کو لوٹتے ہیں, یار ہم بے روزگار ہیں, ہمیں کچھ روزگار نہیں مل رہا, بندوق اٹھائی, مالداروں کو لوٹا, کھایا پیا, کہہ رہے ہیں مالدار اتنا کھا رہے ہیں اگر ہمیں 100 روپے کھلا دیے تو کیا ہے. ہم ان کو ظالم کہتے ہیں کہ نہیں کہتے؟ یہی ڈاکو اگر لیگل ہو جائے تو کیا ڈاکو نہیں رہے گا؟ نہیں, بات سمجھ. تو بہت سارے کنٹری آپ کو غیر مسلموں کے ایسے ملیں گے جہاں سب اچھا کھا رہے ہیں, حالانکہ وہ ان سب کی اتنی کمائی نہیں ہے کہ اچھا کھائیں. وہ بہت اونچے اسٹینڈرڈ کا, مالداروں سے آدھا ٹیکس لے کے ان غریبوں کو اچھا کھلایا جا رہا ہے. تو یہ ان مالداروں پہ ظلم ہے, نہیں یہی بات سمجھ میں. کیونکہ وہ جو اتنا کما رہا ہے وہ اس سے اور بہت کچھ کر سکتا تھا. اسلام نے خیرات اور زکات کا سسٹم بنایا ہے. اسلام میں ٹیکس بہت محدود لیا جائے گا. اسلام میں ٹیکس کا تصور پتہ ہے کیا ہے؟ ٹیکس کا تصور اسلام میں یہ ہے کہ جلب منفعت کے لیے نہیں ہے, دفع مضرت کے لیے. اس کو سمجھیں, یہ ٹرم کیا ہے, دفع مضرت اور جلب منفعت میں فرق ہے. ایک آدمی روٹی مل رہی ہے دو ٹائم کی, اب اس کو پراٹھے ملنا, یہ جلب منفعت ہے کہ اور اچھا کھا لے. روٹی سے بھی گیا یہ مضرت ہے. آپ کسی سے پیسہ چھین کے اس کو روٹی کے پیسے دیتے ہو تو یہ جلب منفعت نہیں کہلائے گی, یہ دفع مضرت کہلائے گا. یہ عمل کیا مطلب؟ اسے نقصان سے بچانے کی کوشش کی جا رہی ہے. میں سمجھا پا رہا ہوں اپنی بات؟ دیکھو اس کی ایک مثال. ایک آدمی کیا کرتا ہے کہ وہ صبح اٹھتا ہے, اس کا دل چاہ رہا ہے میں پراٹھے کھاؤں اور میں ایک سیمسنگ کا یا آئی فون کا موبائل رکھوں. میں کیا کھاؤں؟ پراٹھے کھاؤں. اب وہ کیا کرتا ہے, بندوق اٹھا کے ایک بندے سے اس نے چھینا. اور اچھا, وہ جاب کر کے دو وقت کی سوکھی روٹی کھا سکتا ہے, ملازمت کر کے کدال چلا کے دو وقت کی سوکھی روٹی کھا سکتا ہے. لیکن وہ کہتا ہے یار یہ سوکھی روٹی سے کیا ہوتا ہے, لوگ برگر کھا رہے ہیں, لوگ نہاریاں کھا رہے ہیں اور اس پہ ولاگ بھی بن رہے ہیں, اور میں دو وقت کی مزدوری کر کے اتنی محنت کر کے پسینہ بہاؤں اور دو ٹائم روٹی کھا کے پیٹ بھروں, یہ میرے لیے برداشت نہیں ہے. بندوق اٹھا کے پیسے لیے, پراٹھے کھا رہا ہے. تو یہ دفع مضرت کے لیے یہ کام نہیں کیا اس نے, بلکہ جلب منفعت یعنی اضافی عیش کے لیے اس نے یہ کام کیا ہے. ضرورت اس کی دو ٹائم روٹی کھانے سے پوری, جس کو اسلام ضرورت کہتا ہے, جس کو لگژری لوگ سیکولر طبقہ ضرورت کہتا ہے وہ نہیں. ان کے ہاں تو بہت, ان کے ہاں تو جہازوں میں سفر, ایئر کنڈیشن, یہ ساری ضرورت میں داخل ہو گئی ہے نا. ضرورت جس کو اللہ ضرورت کہتے ہیں. اللہ کہتے ہیں کسی کے پاس دو ٹائم کی روٹی نہیں ہے, رات کو سر چھپانے کی جگہ نہیں ہے, جسم کسی بڑی بیماری میں مبتلا ہے, یہ مجبور شخص ہے. جس کے پاس دو ٹائم کی روٹی ہے, بالفعل ہو یا بالقوا ہو. بالفعل کا مطلب حقیقت میں ہے, یہ حقیقت میں تو نہیں ہے لیکن دو ہاتھ ہیں, دہاڑی کر کے دو ٹائم کی روٹی کما سکتا ہے, تو یہ مجبور بولو نہیں ہے. غریب ہے, مجبور نہیں ہے. غریب الگ چیز ہوتی ہے, مجبور ہونا جس کے لیے بھیک مانگنا جائز ہو وہ الگ چیز ہوتی ہے. تبھی علماء کا اتفاق ہے کہ جس کے پاس دو ٹائم کی روٹی کے پیسے ہوں, یا پیسے تو نہیں ہے لیکن صبح اٹھا تو ہاتھ میں طاقت ہے دہاڑی کر کے دو ٹائم, تین ٹائم بھی نہیں, دو ٹائم پیٹ بھر کے کسی بھی طرح سے روٹی یا چاول سے پیٹ بھر سکتا ہے وہ, اس کے لیے بھیک مانگنا کیا ہے؟ حرام. تو ڈکیتی کہاں سے حلال ہو گئی؟ نہیں, یہ بات سمجھ. اب جب ڈکیتی حلال نہیں ہے تو اس ڈکیتی کو ٹیکس کے نام پہ لیگل کر دینا, یہ کہاں سے حلال ہو گیا بھائی؟ نتیجہ تو ایک ہی نکل رہا ہے نا. نہیں, یہ بات میرا خیال ہے سمجھ میں. یعنی ایسے آدمی کو لگژری لائف دینے کے لیے, پراٹھے کھلانے کے لیے جبرن لوگوں سے پیسے لے کے اس کو کھلانا, یہ کہاں سے جائز ہو گیا؟ میں ٹیکس کے نظام کے خلاف نہیں ہوں, اس میں کچھ چیزیں صحیح ہیں کچھ غلط ہیں. جو غلط ہیں میں ان کو ہائی لائٹ کر رہا ہوں. میں یہ مثال سمجھانا چاہ رہا ہوں کہ یہ ہے یہ کیا ہے, جلب منفعت. منفعت کو کھینچ رہا ہے, یہ فائدے حاصل کرنے کی کوشش میں کر رہا ہے. لیکن اسی مثال کو ہم لیتے ہیں, ایک آدمی اٹھا, دہاڑی کر رہا ہے, کہیں دہاڑی مل نہیں رہی, بھوک لگنا شروع ہوئی, کہیں مزدوری نہیں مل رہی. اب اس کو خطرہ ہوا, بیٹا میں بھوک سے کیا ہو جاؤں گا, اب میری حالت خراب. اس کے لیے چوری کر کے کھانا بھی جائز ہے. نہیں, یہی بات سمجھ میں. وہ کیا کر سکتا ہے؟ چوری کر سکتا ہے. بھائی مر رہا ہے بھوک, یہ بھوک جو ہے نا یہ مصیبت ہے. اب وہ پراٹھوں کے لیے چوری نہیں کر رہا, یہ بھوک ایک ضرر ہے, اس سے نقصان ہو رہا ہے باڈی کو بھی, اس کے لیے برداشت بھی مشکل ہے. اب یہ کیا کرے گا؟ اب گورنمنٹ بھی یہ کر سکتی ہے کہ جبرن مالدار سے پیسے لے کے اس کو کھلائے. آئی بات سمجھ میں؟ زبردستی. میرے لیے بھی اجازت ہے, آپ کے لیے بھی اجازت ہے کہ میری جیب میں پیسہ نہیں ہے, میں آپ کو روکوں, آپ سے پیسے چھین کے اس کو میں
खिलाऊं, यार इसकी जरूरत पूरी करो। लेकिन यहां भी शरीयत ने कानून ये बनाया कि इसको जामिन फिर भी बनाया जाएगा। नहीं यही बात समझ में, एक आदमी भूखा है, नहीं गुजारा हो रहा उसका, यानी इस्लाम लोगों के माल का ऐसा मुहाफिज है कि ऐसे मजबूर को भी जब खिलाया जा रहा है जबरदस्ती, तो जामिन बनाया जा रहा है कि तुमने होटल से दो रोटी चोरी कर ली ना मजबूरन पेट भरने के लिए, तुम्हारे लिए जायज था। लेकिन इस नीयत से चोरी जायज है कि जब मेरे पास पैसा आएगा मैं दो रोटी के पैसे इस होटल वाले को दूंगा। नहीं आई बात? आज क्या सेकुलर हुकूमतों में मालदारों के माल की ऐसी हिफाजत हो रही है? बोलो ना, नहीं हो रही हिफाजत। टैक्स के नाम पे लिया जा रहा है, लिया जा रहा है। हुकूमतों की नई नई पॉलिसियां आ रही हैं, अब ये पैकेज, कोई बहस करने वाला नहीं है कि ये पैकेज दफ़े मजर्रत के लिए है या जल्बे मनफात के लिए। समझा पा रहा हूं? इसकी बहस कहीं भी, लेकिन चूंकि एक लीगल हो रहा है सारा काम, बड़ी तमीज से हो रहा है, तो उस तमीज की वजह से उसको चोरी कहा ही नहीं जाता, बल्कि जो नहीं देता उसको चोर समझा जाता है, ब्लैक मनी कहा जाता है उसको। ऐसा ना हो कि टैक्स खाना शुरू कर दें आप, पहले लोग जिम्मेदारियां पूरी नहीं कर रहे। मैं सिर्फ एक सिस्टम बता रहा हूं कि इस्लाम और सेकुलर निजाम में फर्क कितना है। में टैक्स वैसे ही बहुत कम है, ये तो शुक्र अदा करो, हम फिर भी उनसे अच्छे हैं। लोग बड़ा मिसालें देते हैं ना कि वहां बहुत पैसा है, ओ भाई इतना टैक्स गवर्नमेंट वहां ले रही है, ठीक है मैं ये मानता हूं कि वो बेशक वो जल्बे मनफात के लिए इस्तेमाल होता है, लेकिन होता है, ये खूबी है उस सोसाइटी की। हमारे यहां जो लिया जाता है जल्बे मनफात के लिए नहीं, शायद दफे मजरत के लिए लेते हो, जो जरूरी हुकूमती इदारे चलाने के लिए, लेकिन होता नहीं है उसमें खर्च। यानी इसकी मिसाल ऐसे है कि गोरा क्या कर रहा है, पराठे खिलाने के लिए टैक्स ले रहा है कि गरीब जो रोटी खा रहा है उसको हमने क्या खिलाने, पराठे, लिहाजा मालदारों की जेब से जबरदस्ती पैसे लेके उसको खिला दिए, लेकिन खिला रहा है। हम क्या कर रहे हैं कि जो भूखा मर रहा है ना उसके लिए टैक्स ले रहे हैं, थोड़ा ले रहे हैं, खिला उसको फिर भी नहीं रहे, उसके मुंह से बस निवाला घुमा के ले आए। तो मैं ये नहीं कह रहा कि अपने कंट्री को उनके मुल्कों से कंपेयर कर रहा हूं, मैं इस्लाम को गैर इस्लामी निजाम से कंपेयर कर रहा हूं। समझता नहीं है ना बात को? और कमाल की बात आपको बताऊं, अल्लाह मियां ने जो एक टैक्स रखा भी है ना 2.5%, वो भी इतना कम रखा और इतनी ज्यादा शर्तों के बाद रखा कि ऐसा लगता है अल्लाह मालदार को भी बहुत ज्यादा प्रोटोकॉल और उसको आसानियां दे रहे हैं। सिर्फ कितना रखा अल्लाह मियां ने, साल में 2.5% ज़कात जिसे कहते हैं, कितना रखा, और वो भी चार अमवाल पे, चार किस्म के जो बढ़ते हैं, कैश होगा, गोल्ड होगा, चांदी होगी, या वो सामान जो बेचने के लिए आपने खरीदा है, क्योंकि उसी में प्रॉफिट होता है। बाकी आप इस्तेमाल की जितनी भी चीजें हो, अल्लाह कहते हैं चूंकि तुम इस्तेमाल कर रहे हो ना, तो इस पे ज़कात लाजिम नहीं है। जबकि हुकूमतें जो आपसे टैक्स लेती हैं उसमें ये नहीं देखा जाता, इतनी डिटेल में नहीं आती वो। और फिर अल्लाह मियां ने साल में सिर्फ एक दफा रखा 2.5%, और उसमें भी अल्लाह ने क्या कहा कि सबसे पहले इसके हकदार तुम्हारे रिश्तेदार हैं। गवर्नमेंट ख्याल करती है, उससे फायदा भी आप ही को होना शुरू हो गया। आपने अपने भाई को दे दी, भाई का रिश्ता क्या हो गया, वो नफा भी किसकी तरफ लौट कर आ रहा है, आपकी तरफ। फिर अपने इलाके के लोग, आप किसी गांव में रहते हो, आपके रिश्तेदार मालदार हैं, तो अपने गांव के लोग ज्यादा हकदार हैं। समझते हो कि नहीं समझते? गांव में सब मालदार हैं, अपने जो करीब तरीन शहर है उसके लोग ज्यादा हकदार, वो नहीं अपने मुल्क के लोग ज्यादा हकदार। युखज़ मिन अग्नियाइहिम व तुरद्दु इला फुकराइहिम। नबी ने फरमाया कि ज़कात मालदारों से ली जाएगी और इन्हीं के गरीबों पे लौटाई जाएगी। तो पब्लिक का आपस का रिलेशन क्या हो रहा है? आपको मैं बताऊं, ये जो सेकुलर कुव्वतें हैं ना, सेकुलर हुकूमतें, इनमें पब्लिक का हुकूमतों से रिलेशन अच्छा होता है, आपस में रिलेशन की ऐसी की तैसी, जबकि पब्लिक को पब्लिक रिलेशन की जरूरत होती है। रियासत के साथ रिलेशन एक हद तक तो फायदा पहुंचाता है, जिस्मानी और रूहानी सुकून का उसमें कोई दखल नहीं है। नहीं यही बात समझ में? आप अपने दोस्त पे एहसान करते हो। एक मिसाल से और समझाता हूं बात को मैं। देखो एक मैं मिसाल देता हूं, हमें अल्लाह ने कहा कि सारा माल तुम जो कमा रहे हो किसका है? तुम्हारा। लेकिन अल्लाह मियां ने फरमाया कि देखो इसमें ख्याल करना अपने माँ बाप का भी, बीवी का भी, बच्चों का भी, जितनी जरूरत हो उनका ख्याल करना। लोग करते हैं कि नहीं करते? गोरा जो आधा टैक्स गवर्नमेंट को आधा टैक्स देता है ना, अपनी तनख्वाह से आधा या 40% देता है, उससे उसके बीवी से ताल्लुकात में कोई इजाफा? बोलो नहीं। अब्बा अम्मा से रिलेशन में कोई इजाफा? अबे बोल लेना, नहीं होता। उससे औलाद से रिलेशन में कोई इजाफा? नहीं होता। उससे वो अच्छा शहरी कहलाता है, गवर्नमेंट को आधा आधी तनख्वाह दे रहा है। मुसलमान को अल्लाह ने क्या हुक्म दिया? सारा तेरा है, लेकिन जो खुद खाएगा वही अपनी बीवी को भी खिलाएगा। सही हदीस है, जैसा स्टैंडर्ड का लिबास पहनेगा, तू जे डॉट के ले रहा है कपड़े, तो बेगम के कपड़े भी कहां से आएंगे? जे डॉट। तो गुल अहमद के कपड़े पहनता है तो गुल अहमद क्या पहनेगा बता? मैं जब लोगों से पूछता हूं आप गुल अहमद के कपड़े पहनते हो, कहते हाँ। मैं फिर गुल अहमद क्या पहनता है? तो तुम उसके कपड़े पहन लेते हो, लेकिन गुल अहमद कंपनी की बात कर रहा हूं। जो गुल अहमद के कपड़े खुद अगर खुद पहनते हो तो बेगम को भी क्या पहनाओगे? गुल अहमद के पहनाओगे। ऐसा नहीं है कि जी आप गुल अहमद के कपड़े पहन रहे हो और बेगम को गुल फराज के कपड़े पहना रहे हो। एक मिसाल दे रहा हूं, थके हुए कपड़े पहना रहे हो आप तो। और मुसलमान मेजॉरिटी ऐसा अल्हम्दुलिल्लाह करती है। अच्छा, गोरा क्या करता है? जो सेकुलर स्टेट्स हैं, आपकी आधी तनख्वाह टैक्स में काट ली, खिलाती फिर अवामी को है। अच्छा, इस्लाम ने यह भी कहा जब आपके अब्बा बूढ़े हो जाए तो अल्लाह ने कहा कि तुम्हारे माल में सबसे पहला हक तुम्हारे मां बाप का है, अगर वो नहीं कमा रहे। कुल मान फक्तुम मिन खैरिन फलिल वालिदैन, तो बूढ़े मां बाप की जिम्मेदारी भी किसकी है? तुम्हारी। तो मुसलमान मर्द में मेजॉरिटी अपने बीवी, बच्चों, मां बाप, बेवा बहन, फलाना डिमकाना, इन पे खर्च खराक कर करा के फिर उनके लिए प्रॉपर्टियां, फिर विरासत, वो भी उन्हीं की, मरने के बाद भी सारा किसका है? उन्हीं का है। अपने लिए सिर्फ पान गुटके का खर्चा एक मुतवस्सित आदमी का बचता है, एक दरमियाने दर्जे के आदमी का क्या बचता है उसके पास? ये जो आजकल कहने 50,000 में गुजारा नहीं हो रहा, 30, क्या कमारे का नहीं हो रहा गुजारा? ओ भाई, बीवी बच्चों वाले का नहीं हो रहा, क्योंकि सारे 50,000 उसके किस में लग जाते हैं? छड़े छाट के लोगों को इतना कमाने की जरूरत थोड़ी है। इतना कुछ करने के बाद भी मुसलमान एक सच्चा शहरी नहीं है, हैं? वो अच्छा पाकिस्तानी नहीं है। और गोरा थेला खर्च नहीं कर रहा, गवर्नमेंट आधी तनख्वाह जबरन काट के उसके बूढ़े मां बाप को ओल्ड हाउस में खिला रही है जबरदस्ती, ये खिलाने के लिए तैयार नहीं है। ये फिर भी अच्छा, ये कहां से अच्छा हो गया मेरे भाई? एक तो ये अपनी मर्जी से दे नहीं रहा, गवर्नमेंट जबरन काट रही है, और फिर सिस्टम भी कितना बुरा है। गवर्नमेंट जब ओल्ड हाउस में बूढ़ों को खिलाएगी तो बूढ़ों के ताल्लुकात अपनी औलाद से अच्छे होंगे, हुकूमत से अच्छे होंगे? वहां की बूढ़े कहते हैं यार पाकिस्तान अच्छी गवर्नमेंट नहीं है, हमें कुछ नहीं देती, और देखो हमारी गवर्नमेंट कितनी अच्छी, हमें इतना। भाई पाकिस्तान की गवर्नमेंट को देने की जरूरत ही नहीं पेश आई अब तक, उसको पता है यहां बूढ़ों को लोग लग के खिला रहे हैं, पूरी पूरी आमदन उन पर खर्च कर रहे हैं, दुआएं भी अलग से करवा रहे हैं, अब्बा के लिए पांव दबाने की खिदमत अलग कर रहे हैं, उनको हज उम्रे अलग करा रहे हैं, सिर्फ दफे मजरत के लिए खर्च नहीं कर रहे, जलबे मनफात के लिए खर्च कर रहे हैं। कौन ऐसा होगा जो अब्बा का भूखा होने की वजह से पेट भरता हो? अब्बा का पेट भूखा होने की वजह से, अम्मा का पेट भूखा होने की वजह से नहीं भरा जाता। अम्मा का तो पेट भरा हुआ, फिर मजीद खिलाने की कोशिश की जाती है, उनको हज उम्रे कराए जाते हैं। अक्सर लोग हमने यहां देखे अपना हज नहीं किया होता, अब्बा को पहले करा दें, अम्मा को पहले करा दें, दादा को करा दें, दादी को करा दें, नाना को करा दें। हमारे यहां मेजॉरिटी अपनी शादी नहीं कर रही बहनों की वजह से, गलत है ये, लेकिन जज्बा तो अच्छा है ना। ये नहीं आई बात समझ में? तो इस्लाम के सिस्टम को आप कंपेयर करोगे ना जब सेकुलर स्टेट से, तो वहां नारे और बातें बहुत नजर आएंगी आपको, अंदर से खुदा की कसम खोखला निजाम है वो। और जो खुदा ने आपको जो सिस्टम दिया है वो टैक्स वाला नहीं है। टैक्स गवर्नमेंट लेगी इंतहाई शदीद मजबूरी में, उन कामों के लिए जिनके लिए टैक्स लिए बगैर गुजारा मुमकिन नहीं है। इसकी मैं एक मिसाल देता हूं, कुछ काम ऐसे होते हैं जो सबके लिए जरूरी है। मिसाल के तौर पर किसी इलाके में डकैतियां हो रही हैं, जैसे हमारी गली में हो रही थी। अब क्या है भाई, गार्ड रखना सबकी जरूरत है या नहीं है? ये जलबे मनफात नहीं है, ये दफे मजरत है। सिक्योरिटी, सिक्योरिटी जहां हालात खराब हो वहां ये दफे मजरत, यानी मुसीबत को दूर करने के लिए। अब वहां ऐसा होता है कि जब फिर आप क्या करते हैं भाई, गार्ड रखे जाएंगे और तमाम अहले महल्ला पर बराबर बराबर लाजिम है कि उनके साथ ताबुन करें। अब अगर कोई ताबुन नहीं कर रहा उससे जबरन लिए जाएंगे पैसे, शरीयत ने इजाजत दी है, लिए नहीं जाते हमारे यहां क्योंकि कौन लेगा, वो सिस्टम ही नहीं है ना, लेकिन शरीयत में जरूरी है कि उससे जबरन लिए जाए। ये जबरी कटौती जो हो रही है इसके फायदे के लिए हो रही है, और ये जो नहीं दे रहा कंजूसी की वजह से नहीं दे रहा, क्योंकि ये नहीं देगा सब मरेंगे। तो ये काम कोई कमेटी भी कर सकती है, ये इसको ही टैक्स कहेंगे हम। ये जब बड़े लेवल पे होगा तो, क्योंकि गवर्नमेंट को चलाने के लिए जजेस भी चाहिए, पुलिस का निजाम भी चाहिए, फौज भी चाहिए, फजाइया भी चाहिए, नेवी भी चाहिए, ये सारे सेटअप को अवाम ही चलाएगी ना, अवाम के खर्चों से चलाए जाएंगे ये सारे सेटअप। इसमें भी इस्लाम गवर्नमेंट को कहता है, चूंकि टैक्स एक ला यहिल्लु मालु मरीम मुस्लिमिन इल्ला बितीबी नफ्सी मिन्हु, इस्लाम ये कहता है कि किसी का माल उसके दिल की खुशी के बगैर हलाल नहीं है, तो टैक्स भी दिल की खुशी के बगैर भी लिया जाता है। लिहाजा इस्लाम कहता है पहले इसको दूसरे तरीकों से पूरा करो, गवर्नमेंट सोर्स ऑफ इनकम बढ़ाए, बहुत सारे तरीके अख्तियार करें ना अपनी इनकम। गवर्नमेंट के पास तो बहुत ज्यादा वसाइल होते हैं इनकम जनरेट करने के लिए, आपके पास मादनियात हैं, आपके पास आप ट्रेनों के निजाम को सही करें, आप जहाजों के निजाम को सही करें, आप बसें चलाएं, आप और लोगों को सर्विसेज दें, बहुत सारी किस्म की सर्विसेज दें, उससे आप क्या करेंगे अर्निंग, उस अर्निंग से अपने वसाइल पूरे करें। उससे भी पूरे नहीं होते फिर आखिर में मजबूरन जाके क्या है, टैक्स है। जो सेकुलर स्टेट्स हैं वो यहां तक नहीं पहुंचती, वो उनके बेस कहां से शुरू होती है, टैक्स से। नहीं आई बात समझ में, तभी खिलाफत उस्मानिया में कोई टैक्स नहीं था, अफगानिस्तान में भी कोई टैक्स बोलो नहीं है। इस्लाम माल का ऐसा मुहाफिज है ना, आपकी सोच, इस्लाम में असल हुक्म यह है कि माली जुर्माना भी जायज नहीं है, असल हुक्म यह है, कुछ शर्तों के साथ जायज है, वो मैं फिर कभी तफसील से बताऊंगा कि उसको लेके सदका कर दें आप, समझ रहे हैं। माली जुर्माने की भी इजाजत नहीं है, चारों अइमा का इत्तेफाक है इस पर कि पनिशमेंट के तौर पर आप किसी से पैसे नहीं ले सकते, क्योंकि जब आप लेंगे पैसे तो आप खाएंगे कैसे, वो राजी थोड़ी है इस पे देने पे। तभी इस्लाम में जिस्मानी सजाएं हैं, जिना की सजा कोड़े लगाओ छोड़ दो, चोर की सजा हाथ काटो सख्त सजा है, लेकिन कोड़े हैं जिस्मानी सजाए, जुर्मानों का कहीं भी हमें हदीस में नहीं मिलता कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने किसी को सजा के तौर पर उससे पैसे लिए हों। जंग में कैदी छूटते हैं, वो फिदिया लेके छोड़े जाते हैं, इसलिए कि कैदी गुलाम होता है, उसको तो कत्ल हलाल हो गया ना आपके लिए, तो उस पर तो आपने एहसान किया उसकी जान के, जैसे दियत में होता है कि आप अपने आप को कत्ल से बचाने के लिए दियत देते हो, वो तो इंसानी जान का मुआवजा है वो। यहां जब किसी ने जुर्म किया तो उसका कोई मुआवजा थोड़ी है पैसे, जुर्म की सजा क्या है, पनिशमेंट है। लेकिन चंद सूरतें जिसमें माली जुर्माना जायज है, वो भी फिर स्पेसिफिक सूरतें, अभी चूंकि वक्त नहीं है तो मैं उसको फिर डिटेल से बयान करूंगा तो बात लंबी हो जाएगी। तो असल जो इस्लाम का जो हुक्म है वो क्या है, पैसा जिसका है उसी का है, समझते हो गए नहीं समझते। तो आज लोग पैसा, वो एक डॉक्टर जीशान साहब है ना, बड़े जबरदस्त आदमी है, मैंने उनका इंटरव्यू लिया था एक दफा, पता नहीं चल रहा था वो मेरा इंटरव्यू ले रहे हैं या मैं उनका इंटरव्यू ले रहा हूं, लोग भी कंफ्यूज थे, असल में तो वो मेरा ले रहे थे, फिर मैंने उनका इंटरव्यू लेना शुरू कर दिया। तो उन्होंने एक बड़ी प्यारी बात की कि पाकिस्तान में किसी के पास पैसा नहीं है तो गुर्बत से मरेगा, पैसा आ गया और पता चल गया तो रिश्तेदार मार देंगे उसको, यानी खा पी के ना, कर्जे ले लेके, और मजीद पैसा आ गया तो एफबीआर वाले खा जाएंगे, समझते हो कि नहीं समझते। लेकिन फिर भी आपको बताऊं, मैं इस स्टेटमेंट से पूरा इत्तेफाक नहीं करूंगा, यूरोप में जब पता चल गया ना आपके पास पैसा है तो आपका 40-45% ठा करके गया, क्योंकि कानून इतना मजबूत है कि नो का ऑप्शन है ही नहीं, लिहाजा लोग टेंशन नहीं लेते कि भाई जब है तो, यानी उसको अपनी अर्निंग में शामिल ही नहीं करते। भाई जब आप 100 रुपए का बैलेंस डालते हो, आपको पता है मिलेगा 98 का, तो उसको 98 ही समझ रहे होते हो ना आप। लेकिन जहां आपके पास ये ऑप्शन हो कि मैं 100 का बैलेंस डालूंगा तो अगर मैंने कुछ गड़बड़ कर ली तो हो सकता है 2 रुपए टैक्स ना भी कटे, फिर 2 रुपए टैक्स कटने का आपको टेंशन होगी, फिर आप बताते हुए डरोगे कि मैंने 100 रुपए का बैलेंस डाला है। पाकिस्तान में टैक्स बहुत ही कम है बाहर ममालिक की नस्बत, लेकिन लोग छुपाते क्यों हैं, उनको पता है जितना भी है हम छुपा सकते हैं, बाहर मुल्कों में छुपा नहीं सकते। हम टैक्स बचा सकते हैं, बाहर मुल्कों में बचा नहीं सकते। इसकी वजह से हम अपने मुल्क को करप्ट और दो नंबर और इस तरह समझ रहे होते हैं। भाई बात यह है कि यहां हमारा पैसा इस लिहाज से सेव है कि जितना है उसमें टैक्स बहुत कम देना पड़ता है, और बाहर मुल्कों में आपका पैसा सेव नहीं है, क्योंकि जब आपके पास पैसा आएगा एक भारी अमाउंट टैक्स में निकल जाएगी, लेकिन चूंकि वो निकलनी है उसको लोग समझते ही नहीं है कि सेव नहीं है। नहीं आई बात, मेरा ख्याल है समझ में। तो खैर, मुझे तो यहां और वहां के टैक्स के निजाम को कंपेयर करना मकसद नहीं था, मेरा तो मकसद अल्लाह रसूल को समझाना था। अला बिज़िक्रिल्लाह तत्मईन्नुल क़ुलूब का मतलब समझ में आ गया खोपड़ी शरीफ में, कि जो अल्लाह को याद करता है अल्लाह उसके दिल को क्या देता है? सुकून। तो याद करने का मतलब, भाई अल्लाह अर्श पर बैठा हुआ है, वो हमसे गाफिल नहीं। उसने कैसा प्यारा निजाम दे दिया इस्लाम की सूरत में, जिसमें हमें आजादी ही आजादी, इतने मजे हैं यार इस्लाम में। क्यों? ऐसी आजादी दी है जो हमारी नेचर के मुताबिक। गैर मुस्लिमों के यहां बड़े मसाइल हैं, पता है आपको? गैर मुस्लिम या तो कल्चर का गुलाम होगा या कल्चर का नहीं होगा। नहीं है तो बिल्कुल ही अजीब सी चीज बना हुआ होगा वो, क्योंकि सब चीजें हलाल है फिर उसके लिए, उसमें वो अपने आप को तबाही में डाल देगा। वो नशा भी उसके लिए हो गया, फिर ज्यादातर नशा कर रहे हैं, डिप्रेशन में जा रहे हैं, फिर होमोसेक्सुअलिटी की तरफ ट्राई करने के लिए जा रहे हैं, उसी गंद के आदि हो जाते हैं, वहां से टेंशन, फिर हलाल हराम की परवाह किए बगैर ऊटपटांग चीजें खाना शुरू कर देते हैं, उससे बॉडी में अलग किस्म के तगैयुरात आते हैं, बीवियों से वफा नहीं मिलती, औरत को शौहर से वफा नहीं मिलती, वो अलग टेंशन, बच्चा पैदा नहीं करो तो तन्हाई की टेंशन, पैदा करो तो पता है ये मेरे किसी काम का नहीं, 18 साल का होकर टाटा करके निकल जाएगा, और फिर वरना बुढ़ापे में तो मुझे ओल्ड हाउस में जमा कराएगा। ये गैर मुस्लिमों में सेकुलर लोगों की टेंशन है, आपको बता रहा हूं, जो मैंने 5-6 गिनवाई है थोड़ी सी, बाकी दुनिया की मोहब्बत की टेंशन अलग, क्योंकि जब आखिरत का तसव्वुर नहीं है तो दुनिया ही सब कुछ है, उसमें थोड़ी ऊंच नीच हो गई वो डिप्रेशन अलग। अगर वो गैर मुस्लिम कल्चर का गुलाम होगा तो कल्चर की टेंशन अलग है, जहेज की टेंशन। आपको पता है जो गैर मुस्लिम कल्चर को और खानदानी निजाम उनका बाकी रह गया है ना थोड़े से लोगों का, वो और ज्यादा टेंशनों में है, क्योंकि खानदान की रस्मों रिवायात की वजह से ऐसे उल्टे उल्टे काम करने पड़ते हैं उनको कि आपकी सोच होगी। बहुत से मजहब तब्दील नहीं कर सकते, उनको पता है भाई हमारा मजहब ठीक नहीं, चेंज नहीं हो सकता, उनको पता है मार देंगे गलत मजहब पे दबाव की वजह से। एक ने बताया कि हमारे जब मैयत हो जाती है ना, इतनी बड़ी टेंशन है उसको, क्योंकि फिर वो सारे आते हैं, पता नहीं क्या क्या पढ़ते हैं, एक हफ्ता लगता है उसमें। हमें इन तमाम टेंशनों से इस्लाम ने क्या कर दिया, और नेचुरल में फुल इंजॉय करने की इजाजत दे दी, ठीक है ना। कुलू मिनत तैयबात, जितनी पाकीजा चीजें हैं अच्छी अच्छी सब खाओ। तभी तो पता नहीं जब हम निहारी में मगज डालते हैं, नली डालते हैं, लोगों को क्यों तकलीफ होती है, मेरी समझ में आता नहीं है। मैं तो जब भी कुरान पढ़ाता हूं, तरावी पढ़ता हूं, कुलू मिनत तैयबात आता है, अल्लाह ताला कहते हैं कुलू वशरबू, खाओ भी और पियो भी। हाँ, कुत्ते बिल्ली मना कर दी अल्लाह ने, तो क्या जरूरत है भाई कुत्ते बिल्ली खाने की, क्या ख्याल है? अभी कुर्बानी में ऊंट भी जबा हुआ, क्या कहते हैं, ऊंट भी जबा होगा और गाय भी और दुम्बा भी और बकरा भी, भारी मजे की चीजें हैं। हिंदुओं में कितने लोगों ने अपने कल्चर की वजह से गोश्त से अपने आप को हमेशा के लिए महरूम कर लिए, गोश्त जैसी लजीज खुराक, जिंदगी बर्बाद कर दी कि नहीं कर दी? ठहर जाओ जरा आराम से, कल्चर की वजह से क्या कर दिया, जिंदगियां बर्बाद। गोश्त जैसी नेमत जिसमें लज्जत भी है, जिसमें सेहत भी है, आप देख लो सब्जी खोर लोग बेचारे कैसे, कोई चमक ही नहीं होती उनके चेहरों पे। तो हमें क्या किया इस्लाम ने, उस कल्चर की गुलामी से क्या कर दिया, निकाल दिया। इस्लाम ने हमें तहारत का निजाम दे दिया, हम बदबुओं की नहुसत से महफूज हो गए। अब मैं नाम नहीं लूंगा, बहुत सारे मजहब ऐसे हैं, जब आप उनकी इबादत खानों में जाओ, जब आप उनसे गले मिलो तो बेहोश बेहोश। आप किसी मौलवी से गले मिलके बेहोश, इंशाल्लाह ओरिजिनल ऊद की और ओरिजिनल अंबर की अल्लाह ने चाहा तो खुशबू आ रही होगी, मजहब का हिस्सा है खुशबू लगाना। नबी ने फरमाया हुब्बिब इलैया अन्निसाउ वत्तीब, अल्लाह ने निकाह की मोहब्बत मेरे दिल में डाल दी और खुशबू की मोहब्बत अल्लाह ने मेरे दिल में डाल दी। हमें हुक्म दे दिया निकाह भी सुन्नत और खुशबू का इस्तेमाल भी सुन्नत। अब तो मस्जिदों में वो खुशबूएं नहीं, पहले जमाने में तो बहुत ज्यादा एहतमाम किया जाता था, क्योंकि हम तो रहे गैर मुस्लिमों के साथ ज्यादा है ना, तो कल्चर आधा। आज सऊदी अरब में जाओ दुबई में जाओ, अबू धाबी में जाओ, मस्कत में जाओ, ऐसी बेहतरीन धुनिया यार, वो ऊद की लकड़ी जल रही होती है, ऐसी खुशबू, दिमाग मुअत्तर हो जाता है। और हमारे यहां लाएगा एक स्प्रे कर देगा बेहोश बंदा, पता नहीं अल्कोहली खुशबूएं दिमागों में चढ़ रही है, केमिकल है भाई है। कभी जा, मैं सोच रहा हूं मैं मस्कत जाके ना ओरिजिनल खुशबुओं का एक व्लॉग बनाऊं, पाकिस्तानियों को बताऊं, कुछ लोगों को पता भी है, सारे ऐसे नहीं है क्योंकि बहुत से लोग बयान सुनते बोलते हैं मुसाओं में बेवकूफ समझते हैं, लेकिन मेजोरिटियों में खुशबुओं का जौक नहीं है। ये लगाते हैं वो अल्कोहलिक जो एकदम से बड़ी अच्छी लगती है, उसके बाद सर भारी होना शुरू हो जाता है। खुशबू तो इंसान को मुअत्तर करती है, सुकून देती है, तो वो अरबों में है क्योंकि नबी सल्लल्लाहु अलैहि वसल्लम से चली हैं खुशबुएं। तो इस्लाम हमें खुशबू सिखाता है, इस्लाम हमें नहाना धोना सिखाता है, इस्लाम हमें बगलों के बाल, जेर नाह बाल साफ करना सिखाता है, इस्लाम मर्द को कहता है जब आदमी हो तो पूरे आदमी बनो, दाढ़ी रखो, आप रख के देखो खुदा की कसम आपको मर्दानगी का एहसास शुरू हो जाएगा, हकीकत बता रहा हूं आपको, खुशबू मिलेगा आपको। दाढ़ी कटाओगे आप ना इधर ना उधर, बेसुकूनी होती है, रख के देखो पता चलेगा। किसी दाढ़ी वाले को 1 करोड़ रुपए भी दो ना कि काट दे, वो नहीं काटेगा, रखने के बाद पता चलिए, रखे बगैर नहीं समझ में आएगी ये चीजें, चेहरे पे एक वकार आ जाता है इंसान के। और जिसकी घड़ी दाढ़ी हो तो और खूबसूरत लगता है। लेकिन दाढ़ियों की अजीब अजीब खत बना रहे हैं, पता नहीं जैसे प्लेट रखे ना यूं करके, यहां से कट यहां से कट, वो क्या तू रख ले यार, तमीज से रख ले, जब तू चेहरा तेरा बबरशे जैसा लगे अच्छा लगता है। और खुदा की कसम ला इलाहा इल्लल्लाह, औरत को भी दाढ़ी वाला मर्द अच्छा लगता है, नहीं लग रहा इसका मतलब उसकी नेचर क्या हो गई है, खराब। तो नेचर खराब हो जाए तो एक अलग बात है ना। तो अगर कोई दाढ़ी वाला आपको अच्छा नहीं लग रहा, इसका मतलब वो वैसे ही अच्छा नहीं है ना, पहले खुद भी तो अच्छा हो फिर दाढ़ी रख के और अच्छा लगेगा। अब लोग कह सकते हैं वो दाढ़ी वाला उसकी शक्ल देगा, अबे उसको तो बगैर दाढ़ी के और अजीब सा लग रहा होता है। वो पहले जैसे अच्छे कपड़ों में इंसान अच्छा जब लगता है जब खुद भी तो अच्छा हो ना। तो दाढ़ी से मर्द जैसा भी हो उसका हुसन कम होने के बजाय बढ़ता है, इस्लाम ने हुक्म दिया। कितने मजाहिब ऐसे हैं जिसमें दाढ़ी भी बढ़ाओ मूछें भी बढ़ाओ, वो उनके लिए एक अलग टेंशन, बाल भी बढ़ रहे हैं मूछें भी बढ़ रही हैं। इस्लाम ने हुक्म दे दिया भाई मूछें घटाओ, दाढ़ी को क्या करो, खुदा की कसम ये 100% क्या है, ये नेचर है, मूछें रखने की भी इजाजत दी अल्लाह ने। तो नहाने का हुक्म दे दिया, मां बाप की फरमाबरदारी का हुक्म दे दिया, बूढ़े मां बाप की खिदमत करो। अब नौजवान समझते हैं ये बोझ है हमारे ऊपर, इस्लाम ने सख्त हुक्म दे दिया, भाई सख्त नहीं है, तुम्हारी लाइफ को तुम इंजॉय करोगे, क्योंकि इनकी खिदमत में जितना टाइम गुजरेगा आगे यही कल्चर कौन फॉलो करेगा, तुम्हारी औलाद, कल तुम्हारे भी बुढ़ापे में मजे होने वाले हैं। नहीं आई बात समझ में, अब हो सकता है कोई गैर मुस्लिम हमें देखे ये माँ बाप के पांव दबा रहे हैं और हज करा रहे हैं और इतनी टेंशन ले रहे हैं, लाखों रुपए खर्च कर रहे हैं, तो बड़ी टेंशन में है। ओ भाई तू जब बूढ़ा होगा ना तो तेरा बच्चा तेरे साथ वही सलूक करेगा जो तू अपने अब्बा के साथ कर रहा है, ठीक है ना। तो इस्लाम के जितने अहकाम देखो, खुदा की कसम इस्लाम ने हमारी लाइफ में जो एंजॉयमेंट रख दी है ना और जो मजे रख दिए हैं, गैर मुस्लिम उसकी खाक तक भी नहीं पहुंच सकते। आप कह सकते हैं फिर हदीस में क्यों आता है दुनिया सिजुलुल मोमिन, दुनिया मोमिन का कैद खाना है। सवाल पैदा होता है जब इतनी मजे की है हयात अल्लाह ने मुसलमानों को दे दी है और फिर मजे की बात पाकीजा, यानी मजे भी पाकीजा है ये। एक मजा होता है जैसे आप नहाते हैं धोते हैं सुकून मिलता है ना, ये पाकीजा मजा है। एक मजा है चर्स पीने का, ये नापाक मजा है, उसमें बेसुकूनी है, इसमें क्या है। तो इस्लाम ने जितनी लज्जतें दी हैं वो पाकीजा हैं, वो तहारत वाली हैं। तभी अल्लाह कहते हैं फला नुहयिन्नहु हयातन तय्यिबा, जो इस्लाम को फॉलो करेगा उसको मैं इंतहाई पाकीजा जिंदगी अता करूंगा, लुत्फ वाली। तय्यिब का लफ्ज में लुत्फ भी है और पाकीजगी भी है, यानी लज्जत वाली जिंदगी भी होगी और पाकीजगी वाली लज्जत वो होगी। जैसे आप शदीद भूख में खाना खा रहे हो, हलाल खा रहे हो, मजा आता है कि नहीं आता, और है भी हलाल वो, और एक है पेट भरा हुआ है और शराब पी रहे हो आप, तो मजा तो उसमें आएगा लेकिन स्मेल आएगी, बदबू आएगी, उसके बाद दाएं बाएं घूमोगे, लोग भी नफरत करेंगे आपसे। एक हलाल और पाकीजा लज्जत होती है, एक नापाक। हलाल लज्जत हकीकी माना में लज्जत होती है, तो अल्लाह क्या कहते हैं, मैं उसको पाकीजा जिंदगी दूंगा और लज्जत वाली लुत्फ इनायत वाली जिंदगी दूंगा। सवाल पैदा होता है, हदीस में आता है दुनिया मोमिन के लिए क्या है, कैद खाना। देखो ये जाहिरी लिहाज से कहा गया है, कि ये जो लज्जत वाली जिंदगी आपको मिलेगी ये बहुत सारी पाबंदियों को फॉलो करके मिलेगी। इसमें चर्च से भी अवॉइड करना है, इसमें हीरोइन से भी, इसमें शराब से भी। कैद खाना इस लिहाज से कहा गया है कि कैदी अपनी मर्जी की चीजें, कभी देखा कैदी बैठा हो, या इल्ला ये कि वो दाऊद इब्राहिम का कोई बंदा हो। एक बंदा इंडिया में जेल में कैद हुआ, उसने मुझे अपनी कहानी सुनाई, किसी मुल्क में मेरी मुलाकात हुई, कह रहा मैं किसी छोटे से केस में जेल में चला गया इंडिया में। तो कहता है कि मेरे दुश्मन ने ना, जिसने मुझे अंदर किया था, ऐसी फटा हुआ था मुक्को घूसों से, तो जिससे लड़ाई हुई थी वो कोई बड़ा आदमी था, उसने कह रहे मेरे ऊपर बड़ा केस डाल दिया कि दाऊद इब्राहिमी का आदमी, दाऊद इब्राहिम का आदमी है ये, वो बड़ा स्मगलर है दाऊद इब्राहिम, उसका बंदा है। कह रहे मुझे तो पता ही नहीं मेरे ऊपर क्या केस हुआ, मैं जब अंदर गया तो बिरयानी, बर्गर, कोल्ड ड्रिंक। पुलिस वाले कह रहे बंदा किसका है? कह रहे जेल में मेरा ऐसा प्रोटोकॉल हो रहा है और सब आके मेरी खिदमतें कर रहे हैं, पांव दबा रहे हैं और कह रहे हैं यार थोड़ा हमारा भी ख्याल करना बाहर निकलने के बाद। कह रहे मुझे बाद में पता चला मुझे किसमें डाल दिया है, और कह रहे फिर दाऊद इब्राहिम के बंदों ने भी रब्ता किया कि तू है तो नहीं लेकिन बनना चाहता है तो बता दे। कह रहे मैंने कहा भाई माफ कर दो यार, ये बिरयानियों की कीमत मुझे महंगी पड़ेगी। लेकिन कह रहे हमने 6 महीने अच्छा प्रोटोकॉल में टाइम गुजारा। तो ये जेल का कैदी तो अलग चीज है, लेकिन नॉर्मल जो कैदी होता है उसकी अपनी मनमानी जिंदगी नहीं होती। तो मुसलमान की भी अपनी नहीं, वो किससे पूछ के चलेगा? अल्लाह से। तो अल्लाह कह रहे हैं इस लिहाज से तुम कैद खाने में हो, लेकिन अल्लाह कह रहे हैं जब मुझसे पूछ के चलोगे तो मैं तुम पे बेजा पाबंदियां नहीं लगाऊंगा, खामखा की पाबंदियां नहीं, मैं सिर्फ खबीस चीजों को, नापाक चीजों को हराम करूंगा तुम पे। शराब हराम होगी, कुत्ते बिल्ली हराम होंगे तुम्हारे ऊपर, और पाकीजा चीजों में तुम्हें क्या करूंगा इजाजत? बल्कि अल्लाह कहेंगे मैं तो हलाल में तुम्हें ज्यादा वसतें दूंगा। गैर मुस्लिम कहेंगे एक शादी करो, मैं क्या कहूंगा? कोई हलाल है तो फिर एक क्यों कर रहे हो, इस तकल्लुफ की क्या जरूरत है तुम्हें? ठीक है ना, जब हम किसी के घर जाते हैं तो कोफ्ते भी हैं और कबाब भी हैं, खवातीन गुस्सा होना शुरू हो गई हैं और निहारी भी है, तो हम क्या कहते हैं? भाई सर ये मैंने, आप सिर्फ कोफ्ते खा रहे हो, निहारी नहीं खा रहे आप। तो मेजबान को गुस्सा आएगा कि सर क्या आप निहारी क्या मैंने जायज पैसों से नहीं खरीदी क्या, थोड़ा सा इसको भी ट्राई कर लेना, सर ये भी हलाल के पैसों से। तो अल्लाह कहते हैं जब औरत से निकाह करके औरत के पास जाना जब जायज है, हलाल है, तो फिर एक और चार में कोई, फिर एक के तकल्लुफ की क्या जरूरत है? जब गलत है तो फिर वो भी गलत है, क्या ख्याल है? सही है तो फिर, तो अल्लाह मियां ने कैद ये लगा दी कि एक है इल्लीगल, एक क्या है, एक बगैर निकाह के जाना जो गधे घोड़े करते हैं काम, गधा गधी से कभी शादी नहीं करता, सही है ना, घोड़ा घोड़ी से शादी नहीं करता, कुत्ते बिल्ली शादियां नहीं करते, तो गर्लफ्रेंड बॉयफ्रेंड भी गधे घोड़े वाली जिंदगी है उनकी, चाहे वो 3-piece suit टाई लगा के घूमे, चाहे वो मेडिकल साइंस की डिग्रियां लेके घूमे, चाहे वो बड़े बड़े साइंटिस्ट बन जाए, अल्लाह की नजर में जो गर्लफ्रेंड बॉयफ्रेंड की तरह रहेगा उनकी जिंदगी गधे घोड़ों वाली जिंदगी है, इंसानों वाली तहजीब उसमें नहीं है। इंसान सिर्फ नहा धो के 3-piece suit और टाई से मुहज्जब नहीं बनता, इन हरकतों से पता चलता है कि मुहज्जब है या नहीं। तो अल्लाह ने कहा कि इंसानों वाली जिंदगी चाहिए तो निकाह वाली जिंदगी, समझते हो कि नहीं समझते? तो हमें इस्लाम भाई बड़ी प्यारी जिंदगी दे रहा है, इसी पे आ जाओ, मजे ही मजे हैं, ठीक है ना, हलाल भी है लाइफ को, और कल्चर की गुलामी से भी निकालता है, और जो खामखा के बहुत से कुव्वतों ने हम पर कवानीन मुसल्लत कर दिए उनसे भी हमें आजाद करता है इस्लाम। अल्लाह ताला हमें कदर की तौफीक अता फरमाए और खुद को अल्लाह को याद रखने की तौफीक अता फरमाए।